सबैजनालाई फेरि पनि यीशु ख्रीष्टको नाममा जय मसीह। तपाईँहरूलाई म आज स्वागत गर्न चाहन्छु आजको वचनमा। अनि दुई हप्तादेखि चाहिँ हामीले एउटा विषयको मा वचन हामी सुनिराखेका छौँ, अनि त्यो विषय चाहिँ प्रभुको दोस्रो आगमन हो। है, हामीले चाहिँ आजसम्म दुईवटा भागहरूलाई हामीले हेरिसकेका छौँ। आज चाहिँ हामी तेस्रो भागमा र चौथो भागमा चाहिँ अब हामी प्रस्थान हुनेछौँ। त्योभन्दा अगाडि हामीले के हेऱ्यौँ त भन्ने कुरा म तपाईँहरूलाई संक्षिप्तमा बताउन चाहन्छु। है त, पहिलो पार्ट हामीले हेऱ्यौँ, पहिलो भागमा हामीले के हेऱ्यौँ भने यीशु ख्रीष्टको चाहिँ दोस्रो आगमन किन हुन्छ भन्ने विषयमा हामीले हेरेका थियौँ। अनि त्यसमा हामीले विभिन्न है पोइन्ट्सहरूलाई हामीले हेरेका थियौँ, जजमेन्टको लागि होइन, त्यसपछि सबैजनालाई मुक्ति दिनको लागि होइन, अनि विभिन्न कुराहरूलाई हामीले हेरेका थियौँ। अब दोस्रो पार्टमा चाहिँ हामीले जेनरल एक्सपेक्टेसन भन्ने पार्ट भागलाई हामीले हेरेका थियौँ। अनि त्यो भागमा चाहिँ के थियो त भन्दाखेरि साधारणतया मानिसहरूको विश्वास अथवा अपेक्षा के रहेको छ त दोस्रो आगमन भन्ने बित्तिकै भन्ने कुरालाई हामीले हेरेका थियौँ, जसमा ऱ्याप्चरको कुराहरू होइन अलिअलि हामीले हेरेका थियौँ। होइन, मान्छेले विश्वास गर्नुहुन्छ यीशु ख्रीष्ट बादलमा होइन तुरैको साथ आउनुहुन्छ, त्यसपछि ऱ्याप्चर हुन्छ भन्ने धारणा रहेको छ भन्ने कुरालाई हामीले हेरेका थियौँ। र साथसाथै कुनै वचनले चाहिँ यीशु ख्रीष्ट सुटुक्क चोर चाहिँ आउनुहुन्छ भन्ने लेखिएको छ, कुनैले चाहिँ हरेक आँखाले देख्ने गरेर आउनुहुन्छ भन्ने वचनहरूलाई हामीले हेरेका थियौँ। अनि त्यसो हुँदाखेरि चाहिँ त्यसो भए यीशु ख्रीष्ट कसरी आउनुहुन्छ भन्ने कुरालाई होइन, यीशु ख्रीष्टको दोस्रो आगमनलाई कसरी बुझ्ने भन्ने प्रश्नमा हामी आइपुगेका थियौँ। अनि त्यस पश्चात चाहिँ अब हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि दोस्रो भागमै उपभागहरूलाई हामीले हेरेका थियौँ। त्यो चाहिँ यीशु ख्रीष्ट कसरी आउनुभयो, यीशु ख्रीष्ट कसरी आउनुभयो शरीरमा मानिस भएर शरीरमा आउनुभयो भन्ने कुरालाई हेऱ्यौँ, र साथसाथै अर्को चाहिँ हाउ हि डाइड, उहाँ कसरी मर्नुभयो भन्ने कुरा पनि हेऱ्यौँ होइन, कसरी मर्नुभयो उहाँ केमा शरीरमै मर्नुभयो राइट। अनि त्यसपछि हाउ हि रेजुरेक्टेड, उहाँ कसरी बौरी उठ्नुभयो भन्ने कुरा हामीले हेऱ्यौँ, त्यो चाहिँ कसरी उठ्नुभयो उहाँ स्पिरिचुअल नेचरमा हो, त्यो पनि हामीले हेऱ्यौँ। अनि त्यस पश्चात हाउ हि इज नाउ, उहाँ कस्तो हुनुहुन्छ अहिले होइन भन्ने कुरालाई हामीले हेऱ्यौँ, कस्तो हुनुहुन्छ उहाँ, कुन स्वभावमा कुन प्रकृतिमा हुनुहुन्छ, डिभाइन नेचरमा हुनुहुन्छ भन्ने कुरालाई पनि हेऱ्यौँ होइन। त्यस पश्चात हामीले के हेऱ्यौँ त, अरू के हेऱ्यौँ हामीले त्यसपछि, हाउ हि इज नाउ, त्यसपछि हाउ डज जिजस कम, वा कसरी आउनुहुन्छ भन्ने कुरा होइन हो। आज चाहिँ हामी त्यही कुरालाई हामी हेर्न जाँदैछौँ। अब त्यसो हो भने उहाँ कसरी आउनुहुन्छ त उहाँको दोस्रो आगमनको के हुन्छ भन्ने केही पदहरूलाई हामी हेर्दै अब आजको भागमा हामी अगाडि बढ्नेछौँ। सबैभन्दा पहिले हामी प्रकाश एकको सात पद हामी हेर्नेछौँ। प्रकाश एकको सात हाम्रो ब्रदर जोएल पढिदिनुहोस् त।
हेर, उहाँ बादलहरूको साथ आउनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई खोज्नेहरूले पनि, अनि उहाँको कारणले पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछ। यस्तै होस्, आमेन।
हेर्नुहोस् त यहाँ के लेखिएको छ, हरेक आँखाले देख्नेछ होइन, यस्तो लेखिएको छ हरेक आँखाले देख्नेछ। अनि साथसाथै अर्को यहाँ के लेखिएको छ त भन्दाखेरि उहाँलाई घोच्नेहरूले पनि उहाँलाई देख्नेछ भनेर चाहिँ यहाँ लेखिएको छ होइन। अब यस्तै उहाँ आउँदै गर्नु हुँदाखेरि चाहिँ कसरी आउनुहुन्छ त भन्दाखेरि सारा है यीशु ख्रीष्ट चाहिँ पुरै एन्जल्सहरू स्वर्गदूतहरूको उसमा होइन साथमा चाहिँ आउनुहुन्छ, स्वर्गदूतहरूको साथमा चाहिँ आउनुहुन्छ भनेर चाहिँ यहाँ लेखिएको छ। अब हेर्नुहोस् है, उहाँ आउँदै गर्नु हुँदाखेरि चाहिँ त्यसरी आउनुभयो भने कस्तो हुन्छ होला, अस्ति हामीले हेरिसकेका छौँ यीशु ख्रीष्ट चाहिँ डिभाइन नेचरमा हुनुहुन्छ भन्ने कुरालाई हामीले हेऱ्यौँ होइन। यीशुको महिमा, यीशु देखा पर्नु हुँदाखेरि कस्तो प्रकाश आएको थियो भन्ने कुरालाई हामीले देखेका हेरेका छौँ होइन। त्यस्तै हामीले एन्जल्स पुरा एन्जल्सको साथमा उहाँ आउनुभयो भने कस्तो हुन्छ होला, हामीले बाइबलमै हेर्छौँ भने एन्जल्सको महिमा कस्तो छ त भन्दाख्यो हेर्छौँ भने यसु ख्रिस्टको जब पुनरुत्थान भइसकेको थियो अनि त्यहाँ चिहानमा जाँदाखेरि चाहिँ दुईवटा स्वर्गदूत चाहिँ देखा परेको थियो हो मत्तीको पुस्तकमा हामी पाउँदछौँ मत्तीको पुस्तकमा अनि दुईवटा स्वर्गदूत चाहिँ त्यहाँ देखा परेको थियो अनि स्वर्गदूतको अनुहार चाहिँ बिजुली जस्तै चम्केको थियो भनेर लेखिएको छ हेर्नुहोस् है स्वर्गदूतको चाहिँ यस्तो महिमा हुँदछ अब हेर्नुहोस् है र साथसाथै पत्रुस झेलखानामा हुँदाखेरि चाहिँ प्रेरित 11 अध्यायमा हामीले हेर्छौँ अनि झेलखानामा हुँदाखेरि त्यहाँनिर चाहिँ अँध्यारो ठाउँमा चाहिँ स्वर्गदूत चाहिँ देखा परेको कुरा हामीलाई थाहा छ अनि त्यहाँ चाहिँ पुरै उज्यालो भयो भनेर लेखिएको छ हेर्नुहोस् है पुरै उज्यालो भयो भनेर लेखिएको छ अब अर्को येशु ख्रिस्ट आउँदै गर्नुहुँदा उहाँ कसरी आउनुहुन्छ त भनेर प्रकाश 19:11-16 हामीले हेर्छौँ भने तपाईँहरूले टिपेर राख्नुहोस् हामीले पछाडि कभर गर्नुपर्ने कुराहरू धेरै भएको कारणले गर्दाखेरि अहिले यो टिपेर राख्नुहोस् है म तपाईँहरूलाई संक्षिप्तमा बताउँछु अब उहाँ कसरी आउनुहुन्छ भनेर लेखिएको छ त भन्दाखेरि पुरै घोडामा सवार गर्नु भएर होइन अनि मुकुटै टाउकोमा चाहिँ मुकुटै मुकुट कस्तो रे मुकुटै मुकुट होइन एउटा मात्रै होइन धेरै मुकुट र त्यस पश्चात अर्को चाहिँ के भनिएको छ भने उहाँको मुखद्वारा चाहिँ हेरिकन एकछिन दुई धारे तरवाल सुन्नुहोस् है दुई धारे तरवाल अनि हातमा चाहिँ के हो त भन्दाखेरि फलामको रड होइन हो यसरी आउनुहुन्छ भनेर चाहिँ यहाँनिर लेखिएको छ हेर्नुहोस् है यो कस्तो यति यसरी नै साँच्चीकै यो यदि शाब्दिकै हो भने साँच्चीकै यसरी आउनुभयो र सबैले देख्यो भने के हुन्छ होला अवस्था सबै मानिसको हेर्नुहोस् त हामीले यसो भन्ने बित्तिकै के कुरालाई सम्झिन्छ भने यसो त दयालु हुनुहुन्छ होइन यसो भन्ने बित्तिकै अहिले कस्तो हामी नम्र भन्ने कुरा हामी सोच्दछौँ साँच्चीकै यसो कृषि यसरी दुई धारे तरवार लिएर आउनुभएर हातमा पुरा फलामको होइन डन्डी लिएर आउनुभयो भने होइन पुरै आँखा पुरै तेजिलो आँखा पुरै है यस्तरी आउनुभयो भने के हुन्छ होला हेर्नुहोस् है यो चाहिँ अब बाइबलले भनेको कुराहरू छ यसरी आउनुहुन्छ भन्ने कुरा हेर्नुहोस् है र अर्को हामीले हेर्छौँ भने चाहिँ उहाँको सिंहासन प्रकाश 20:11 उहाँको सिंहासन चाहिँ कहाँ हुन्छ पुरै होइन आकाशमा चाहिँ उहाँको सिंहासन हुँदछ भन्ने कुराहरू लेखिएको छ अब हेर्नुहोस् अब अर्को कुरा प्रकाश 14:14 हामीले हेर्छौँ भने चाहिँ फेरि उहाँ अर्को व्याख्या गरिएको छ क्या उहाँ चाहिँ कसरी आउनुहुन्छ त भन्दाखेरि एकदमै धारिलो लाग्ने हैँसिया लिएर आउनुहुन्छ भनेर लेखिएको छ अब हेर्नुहोस् है साँच्चीकै येशु ख्रिस्ट पुरै धारिलो हैँसिया लिएर आउनुभयो भने के हुन्छ होला देख्ने मान्छेहरूको हालत होइन र शाब्दिक भाषामा हो भने हेर्नुहोस् है अब येशु ख्रिस्त एक दिनको लागि आउनुहुने हो र होइन नि त खै उहाँको राज्य चाहिँ कति वर्षको हुन्छ 1000 वर्षको हुन्छ नि होइन र भनेपछि 1000 वर्षसम्म हेर्नुहोस् त येशु ख्रिस्ट बादलमा त्यसरी नै पुरा घोडामा घोडाको साथमा पुरा एन्जल्सहरूको साथमा होइन यो हँसिया लिएर त्यसपछि मुखमा दुई धारे तरवाल एउटा हातमा पुरै फलामको डन्डा होइन यसरी आउनुभएको देख सबै मान्छेले चाहिँ देख्यो भने चाहिँ के हुन्छ होला अवस्था सबैजना मान्छे त डराउँछ नि होइन र हरेक समय यसो घरबाट बाहिर निस्क्यो यसो यस्तो बादलमै टक्कै बसिरहनु भयो 1000 वर्षसम्म अब हामीले यसरी सोध्छौँ भने पनि यो चाहिँ के हुन्छ भने प्र्याक्टिकल्ली के है प्र्याक्टिकल्ली चाहिँ यो पोसिबल चाहिँ छैन र हुँदैन पनि होइन र प्र्याक्टिकल्ली यसो हामीले सोच्यो भने यो हुन्छ र अझै अझै हामी हेर्छौँ भने उहाँलाई चाहिँ कसले देख्न सक्दछ त भन्दाखेरि हिब्रू 12:14 हाम्रो सिस्टर रोमी पढिदिनुहोस् त 12:14 हजुर हेर्नुहोस् त पवित्रता बिना कुनै मानिसले देख्ने छैन हो कि होइन त्यसो हो भने सबैले सबै मान्छे पवित्र छ र साथसाथै अर्को कुरा हामीले याद गर्नुपर्ने कुरा चाहिँ यहाँनिर येशु ख्रिस्ट हेर्नुहोस् है, येशु ख्रिस्ट आउनु भइसकेपछि पो होइन पुनरुत्थान हुने होइन होइन र हो कि होइन हो। तर यहाँ चाहिँ के भनेको छ त प्रकाश 1:7 चाहिँ उहाँलाई घोच्नेहरूले पनि है जसले उहाँलाई घोच्यो तिनीहरूले पनि देख्नेछ भनेर भनिएको छ। त्यसो भए येशु ख्रिस्ट नआउनु हुँदाखेरि नै कसरी चाहिँ उनीहरूले देख्छ, येशु ख्रिस्टको आगमन नै कसरी देख्छ त, किनभने घोच्ने मान्छेहरू त 2000 वर्ष अगाडि येशुलाई घोचेको हो नि त उनीहरूले होइन। 2000 वर्ष अगाडिको मान्छेहरू त त्यसो हो भने त पुनरुत्थान हुनु पऱ्यो नि त। तर यहाँ त येशु ख्रिस्ट आउँदै गरेको देख्यो भने त येशु ख्रिस्ट आउनुभन्दा अगाडि नै उनीहरूको पुनरुत्थान भएको कुरा देखिन्छ नि होइन र हो कि होइन, बुझ्दै हुनुहुन्छ मैले भन्ने खोजेको कुरा। त्यसो हो भने यो चाहिँ हामीले हेर्छौँ भने चाहिँ यसरी चाहिँ सबैजनाले देख्ने गरेर उहाँ आउनुहुन्न, यो प्र्याक्टिकल्ली पोसिबल छैन हो। त्यसो भए उहाँ कसरी आउनुहुन्छ त, अब बल्ल प्रश्न आउँछ फेरि, कसरी आउनुहुन्छ त भन्दाखेरि उहाँ सुटुक्क कसैले नदेखिने गरेर आउनुहुन्छ। आमेन, बुझ्दै हुनुहुन्छ। किन त भन्दाखेरि उहाँ कुन स्वभावमा हुनुहुन्छ, उहाँ कुन प्रकृतिमा हुनुहुन्छ त हामीलाई थाहा छ नि होइन, हामीले हेऱ्यौँ नि त, उहाँ डिभाइन नेचरमा हुनुहुन्छ। यसै कारणले गर्दाखेरि चाहिँ उहाँ नदेखिने तरिकाले चाहिँ उहाँ आउनुहुन्छ, जसै वचनमा पनि लेखिएको छ। चोर कसरी आउँछ, सुटुक्क आउँछ नि होइन र हो कि होइन, चोर सुटुक्क आउँछ नि, कसैले देख्दैन हो। त्यस्तै येशु ख्रिस्ट पनि त्यसरी नै आउनुहुन्छ, कसैले नदेखिने गरेर। अब बाइबलमा यस्तै उदाहरणहरू हामी पाउँदछौँ, बालमको घटना हामीलाई थाहा छ होइन, त्यहाँनिर चाहिँ एन्जल्स आएको छ नि होइन, बालमले देखेछ छैन हो। त्यसरी नै नदेखिने तरिकाले आउनुहुन्छ, यो चाहिँ हामीले प्रष्टै अब मनमा राख्नुपर्छ है। येशु कसरी आउनुहुन्छ, नदेखिने गरेर आउनुहुन्छ। र अब जस्तै एलियाको घटनामा पनि हामीले त्यहाँ एलिसाको घटनामा पनि हामीले देख्न सक्दछौँ होइन, त्यहाँ के भएको हुन्छ त भन्दाखेरि पुरै त्यहाँनिर चाहिँ आर्मीहरू आएर चाहिँ लडाइँ गर्न लागेको हुन्छ, अनि उनीहरू त दुईजना मात्र हुन्छ होइन, एलिसा र उसको नोकर मात्र। तर पुरै आकाशमा चाहिँ नि पुरै नदेखिने गरेर चाहिँ ठुलो सेना क्या हेर्नुहोस् त, रथ पुरा आगोको रथमा चाहिँ ठुलो सेना चाहिँ त्यहाँ लडाइँ गर्नको लागि चाहिँ देखिएको तयार भएको हुन्छ क्या, त्यो चाहिँ इन्भिजिबल्ली हेर्नुहोस् त भने चाहिँ त्यसरी नै येशु ख्रिस्ट चाहिँ आउनुहुन्छ। बुझ्दै हुनुहुन्छ, आमेन हो। यसै कारणले गर्दाखेरि त येशु ख्रिस्टले भन्दै गर्नुहुँदा उहाँले राज्यको कुरा गर्दै गर्नुहुँदाखेरि उहाँले है नोआलाई देख्नेछौ, अब्राहमलाई तिमीहरूले देख्नेछौ भनेर चाहिँ उहाँले भन्नुभएको छ क्या। तर उहाँले कहिले पनि तिमीहरूले मलाई देख्नेछौ भनेर उहाँले भन्नुभएको छैन। उहाँ राज्यको राजा त को हुनुहुन्छ, येशु ख्रिस्ट। येशु ख्रिस्टलाई तिमीहरूले मलाई देख्नेछौ भनेर नि उहाँले भन्नुपर्ने हो नि त होइन, उहाँ भिजिबल्ली आउनुहुने हो भने त। तर उहाँ भिजिबल्ली आउनुहुन्न, यसै कारणले गर्दाखेरि उहाँले के भन्नुभयो त, सबै अगमवक्ताहरूलाई पनि तिमीले देख्नेछौ। तर उहाँले कहिले पनि भन्नु होइन मण्डलीलाई है, पत्रुसलाई देख्नेछौँ है, योहन्नालाई देख्नेछौँ भनेर उहाँले भन्नुभएको छैन। आउनुहोस् हामी Luke 13:28 हामी पढौँ। हाम्रो ब्रदर अनिललाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। Luke 13:28 ब्रदर अनिल सुन्दै हुनुहुन्छ?
जब तिमीहरूले अब्राहम, इसाक र इसाक याकुब र सबै भविष्यवक्ताहरूलाई परमेश्वरको राज्यभित्र तर आफूलाई चाहिँ बाहिर थुकिएको देख्नेछौ, तब त्यहाँ गएर बसेर किताइ हुनेछ।
यहाँ हेर्नुहोस् त को को लेखिएको छ, अब्राहम, इसाक, याकुब र सबै अगमवक्ताहरूलाई चाहिँ देख्नेछौ भनेर चाहिँ उहाँले भन्नुभएको छ। तर उहाँले मलाई देख्नेछौ होइन भनेर उहाँले कहिले पनि भन्नुभएको छैन। किन त भन्दाखेरि उहाँ इनभिजिबल अदृश्य रूपमा चाहिँ उहाँ आउनुहुन्छ। आमेन, बुझ्दै हुनुहुन्छ? हामी कुन पोइन्टलाई हेर्दैछौँ, चार भागलाई हेर्दैछौँ र उहाँ कसरी आउनुहुन्छ भन्ने कुरालाई हेर्दैछौँ। उहाँ कसरी आउनुहुन्छ त भन्दाखेरि इनभिजिबल रूपमा, अदृश्य रूपमा आउनुहुन्छ। हो, यी सबै कुराहरू बुझ्नको निम्ति चाहिँ हामीले चाहिँ परमेश्वरको दिव्य है चार्टलाई चाहिँ हामीले बुझ्नुपर्ने हुँदछ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, हेर्नुहोस् त, यहाँ सबै कुराहरू लेखिएको छ। आउँदो दिनहरूमा हामी परमेश्वरको अनुग्रहमा यी सबै कुराहरूलाई हामी हेर्ने नै छौँ। अब त्यसो भए प्रकाश 1:7 हरेक आँखाले देख्नेछ भनेर चाहिँ के भन्न खोजेको हो त त्यसो भए भन्ने कुरालाई अब हामी हेर्नेछौँ है त। प्रकाशको पुस्तक हामीले हेर्छौँ भने चाहिँ प्रकाशको पुस्तक चाहिँ के हो त भन्दाखेरि सिम्बोलिक चिन्हहरू चलाइएको पुस्तक हो। तपाईँहरूले अङ्ग्रेजीमा है केजिबीमा पढ्नुभयो भने चाहिँ त्यहाँ के कुन शब्द पाउनुहुन्छ भने सिग्निफाइड भन्ने शब्द पाउनुहुन्छ क्या। नेपालीमा त प्रकाशै भनेर लेखिएको छ, तर अङ्ग्रेजी टिपेर राख्नुहोस्, केजिबी लेख्नुहोस् होइन, त्यहाँ चाहिँ के शब्द कुन शब्द चलाइएको छ भने सिग्निफाइड भनेको छ। सिग्निफाइड भनेको चाहिँ के हो त भन्दाखेरि चिन्हहरूद्वारा चलाइएको क्या, चिन्हहरू दिएर लेखिएको पुस्तक हो। यसै कारणले गर्दाखेरि हामीले के चिन्हहरू पाउँछौँ त विभिन्न विभिन्न 7 ल्याम्प स्ट्यान्ड होइन, 7 तारा, अनि अर्को के कुरा पाउँछ, 7 कचौरा हो, क्रोधको कचौरा, अनि अर्को के पाउँछ हामी, 7 तुरै, यस्तै यस्तै धेरै धेरै समुद्रका कुराहरू पृथ्वीबाट निस्क्यो होइन, यस्तो यस्तो कुराहरू चलाइएको छ। यसै कारणले गर्दा हाम्रो दिमागमा हाम्रो मनमा हामीले के कुरालाई फिक्स गर्नुपर्दछ भने प्रकाशको पुस्तक भनेको चाहिँ चिन्हहरूद्वारा दिएको प्रकाश हो अथवा पुस्तक हो। यो कुरालाई हामीले बुझ्न जरुरी छ। अनि प्रकाश 1:7 लेखिएको हरेक आँखाले देख्ने छ भनेको पनि द्याट इज अल्सो सिम्बोलिक। बुझ्दै हुनुहुन्छ, बुझ्नुभयो? अब त्यसो भए त्यसको अर्थ के हो त, आउनुहोस् हामी हेर्नेछौँ त्यसको अर्थ। सबैभन्दा पहिले उत्पत्ति 3:7 हाम्रो ब्रदर अमर पढिदिनुहोस् त, उत्पत्ति 3:7। हेर्नुहोस् त यहाँ के लेखेको छ, यहाँ के लेखेको छ, यिनीहरूको आँखा हो आँखा खोलिए, तब तिनीहरू दुवैका आँखा खोलिए। अब यो के गरिसकेपछि आँखा खोल्यो भनेर यहाँ लेखिएको छ त भन्दाखेरि पाप गरिसकेपछि। त्यसो हो भने परमेश्वरले के आदम र हब्बालाई चाहिँ नदेख्ने अन्ध बनाउनु भएको थियो होला? हामीले यसो साधारण सोच्ने हो भने पनि होइन, परमेश्वरले कहाँ मान्छेलाई अन्ध बनाउन सक्नुहुन्छ जस्तो लाग्छ नि हामीलाई होइन। तर बाइबलैबाट हामी पुष्टि गरौँ न, परमेश्वरले अन्ध बनाउनु भएको थियो कि थिएन त। आउनुहोस् हामी 6 पनि हेर्नेछौँ, 6 हेर्नुहोस् त, 6 पढिदिनुहोस् त।
अनि जब त्यो रुख भोजनका निम्ति असल असल आँखाका निम्ति त्यो मनोहर,
हेर्नुहोस् त, आँखाको निम्ति त्यो मनोहर, नदेखिकन कसरी थाहा हुन्छ ओहो भन्ने कुरा थाहा हुन्छ र हेरेपछि पो ओहो त्यो फल त हेर्दाखेरि पनि एकदमै मनोहर लाग्ने क्या होइन। जस्तै तपाईँहरूले अङ्गुर देख्ने भएन भने, झपक्क फलेको अङ्गुर देख्नु भएन भने आहा अङ्गुर भन्न सक्नुहुन्छ, सक्नुहुन्छ कि सक्नुहुन्न, देखेकै छैन। त्यस्तै आदम र हब्बालाई परमेश्वरले अन्ध बनाउनु भएको भए चाहिँ उनीहरूले त्यो देखे त्यो फललाई देखेर मनोहर भनेर यहाँ भन्दै भनिँदैन थियो कि, बुझ्दै हुनुहुन्छ? त्यसै कारणले गर्दा परमेश्वरले चाहिँ अन्ध बनाउनु भएको होइन। त्यसपछि पढिदिनुहोस् त,
बुद्धिमान बनाउनका निम्ति त्यो रुख चाहना गर्न लागेको रहेछ।
अब हेर्नुहोस् है यहाँ उसले के गरे त्यसपछि त्यो फल टिपी हो अनि के गरी टिपेपछि त्यस स्त्रीले देखी पनि भनेको छ यहाँनिर होइन यहाँ चाहिँ फेरि देखी भनेको छ नि त त्यस स्त्रीले देखी भनेपछि देख्यो परमेश्वरले अन्धो बनाउनु भएको होइन प्रष्ट हुन्छ यहाँ त्यसपछि देखी अनि के गरी फेरि उसले टिपी अनि खाए हो टिपेर पनि खायो यहाँबाट के प्रश्न हुँदछ त भन्दाखेरि परमेश्वरले मानिसलाई आदम र हब्बालाई बनाउनु हुँदाखेरि अन्धो बनाउनु भएको होइन तर यहाँनिर आँखा खोलिए भनेको छ नि त फेरि यो आँखा चाहिँ कस्तो आँखा हो त भन्दाखेरि जब उनीहरूले परमेश्वरले नगर भन्नुभएको कुरा आज्ञा भङ्ग गरे हो पाप गरे त्यस पश्चात चाहिँ के भयो त भन्दाखेरि उनीहरूको समझको आँखा चाहिँ खोलियो के को आँखा खोलियो समझको आँखा त्यसपछि बल्ल उनीहरूले थाहा समझको आँखा खोलियो नि त होइन त्यसपछि चाहिँ उनीहरूले के देखे त एकअर्कालाई देखे अरे हामी त नाङ्गै छौँ त्यसपछि उनीहरूले के गर्यो पातको है कपडा बनाएर चाहिँ उनीहरूले लगायो बुझ्दै हुनुहुन्छ त्यसो हो भने प्रकाश 1:7 उल्लेख गरिएको त्यो आँखा चाहिँ के हो त यो शारीरिक आँखा नभएर चाहिँ त्यो चाहिँ के हो त भन्दाखेरि आत्मिकी आँखा यानि कि समझ भन्न खोजिएको हेमेन बुझ्नुभयो बुझ्नुभयो नि ल अब अगाडि जाउँ हामी मत्ती 13:13 पनि पढिदिनुहोस् त हाम्रो ब्रदर जोएल पढिदिनुहोस् त मत्ती 13:13
त्यसकारण म तिमीहरूसित दृष्टान्तहरूमा बोल्दछु किनकि देखेर पनि तिनीहरूले देखेन देख्दैनन् र सुनेर पनि तिनीहरूले सुन्दैनन् न त तिनीहरूले बुझ्छन्
हेर्नुहोस् त देखेर पनि देख्दैनन् भन्नुको मतलब चाहिँ है शारीरिक आँखाले देख्न त देख्छ तर देख्दैनन् भने चाहिँ केले देख्दैन त भन्दाखेरि समझको आँखाले चाहिँ देख्दैन बुझ्दै हुनुहुन्छ सुन्न त सुन्छ शारीरिक कानले सुन्न त सुन्छ तर समझको कानले चाहिँ नि सुन्दैन के बुझ्दै हुनुहुन्छ हो यहाँनिर भन्न खोजेको चाहिँ कुरा चाहिँ यो हेमेन बुझ्दै हुनुहुन्छ एक ठाउँमा मात्रै होइन धेरै ठाउँमा हामी यी कुराहरू पाउँदछौँ किन त भन्दाखेरि 2 कुरन्थी 4:4 प्रष्टै लेखिएको छ संसारको देवले चाहिँ आँखामा के लगाइदिएको छ पट्टी लगाइदिएको छ अब आँखामा पट्टी लगाइदिएको छ भनेर लेखिएको छ आँखामा साँच्चै के यो आँखामा पट्टी लगाइदिएको छ अरूको आँखामा पट्टी लगाइदिए देख्नु भएको छ शारीरिक आँखामा देख्नु भएको छ शैतानले त लगाइदिएको छ भनेको छ नि त होइन र संसारको देवले तर कुन आँखामा लगाइदियो त पट्टी भन्दाखेरि त्यो चाहिँ समझको आँखा हो एमेन बुझ्दै हुनुहुन्छ बुझ्दै हुनुहुन्छ कि छैन यसो इन्टरेक्ट गर्नुहोस् न हो ल अब बाइबलमा अझै प्रष्टै इफिसी 1:18 लेखिएको छ पढिदिनुहोस् त इफिसी 1:18 हाम्रो सिस्टर रोमी पढिदिनुहोस् त एफिसी 1:18 पढिदिनुहोस् त एफिसी 1:18 हुन्छ पढिदिनुहोस् त एफिसी 1:18 हजुर
पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ
ओके ल ठिक छ यहाँ के लेखेको छ तिमीहरूको मनको आँखा हो समझको आँखाहरू चाहिँ के हुन् उज्याला पारिएका हौन भनेर लेखिएको छ। आमेन। बाइबलमा आँखाको हरेक आँखाले देख्नेछ को सिम्बोलिक हो अर्थ चाहिँ के रहेछ त यो रहेछ। आमेन। बुझ्दै हुनुहुन्छ? हो ल, अब यति अब हामीले बुझिसकेपछि चाहिँ अघि नै मैले तपाईँहरूलाई बताइहालेँ अब हरेक आँखाले देख्नेछ भनेर भन्नुको मतलब चाहिँ के हो त भन्दाखेरि येशु ख्रिस्टको होइन इनभिजिबली आउनु भएको कुरा चाहिँ प्रभावको कारणले गर्दा चाहिँ ए समाजले चाहिँ के गर्नेछ त ए येशु ख्रिस्त आउनु भइसकेछ भनेर चाहिँ मानिसहरूले बुझ्नेछन् भन्न खोजेको हो। बुझ्दै हुनुहुन्छ? ल अब एउटा उदाहरण, दुष्टले अहिले काम गरिराखेको छ हो, दुष्टलाई हामी देख्छौँ देख्दैनौँ तर पनि दुष्टले काम गरिराखेको छ हो नि, कसरी थाहा हुन्छ हामीलाई कस्तो काम? गलत कामहरू गरिराखेको तिनीहरूको इन्फ्लुएन्सले गर्दा चाहिँ हामीलाई थाहा हुन्छ कि है के हो त शैतानले चाहिँ काम गरिराखेको छ हो, समाजको आँखाले बुझ्छौँ क्या हामी। त्यस्तै येशु ख्रिस्टलाई पनि है उहाँ इनभिजिबली आउनुहुन्छ भने चाहिँ हामीले कसरी थाहा पाउँछौँ त, हामीले भन्नुको मतलब हरेक आँखाले कसरी देखिन्छ भन्नुको मतलब चाहिँ के हो त भन्दा समाजले मात्रै चाहिँ देखिँदछ। बुझ्दै हुनुहुन्छ? ल उहाँ कसरी आउनुहुन्छ अरे, अब कसरी आउनुहुन्छ उहाँ? हाउ डज ही कम? नदेख्ने गरेर अदृश्य तरिकाले चाहिँ उहाँ आउनुहुन्छ। यो कुरा चाहिँ अब हाम्रो मनमा राख्नु पर्यो। अब हामीले यो कुरा हेऱ्यौँ, उहाँ अदृश्य रूपले आउनुहुन्छ भनेपछि अब कसरी उहाँलाई आइडेन्टिफाई गर्ने त, कसरी चिन्ने त उहाँ नै हुनुहुन्छ भनेर, हाउ टु आइडेन्टिफाई जिजस, होइन र हो नि? अदृश्य रूपमा आउनुहुन्छ भने त अब चिन्ने त केही न केही त आधार त हुनु पऱ्यो नि त हो। यसै कारणले गर्दाखेरि चाहिँ उहाँले चाहिँ के गर्नुभयो त भन्दाखेरि चिन्हहरू दिनुभयो क्या। बुझ्दै हुनुहुन्छ? चिन्ह, त्यो चिन्ह चाहिँ तपाईँहरू कहाँ कहाँ पाउनुहुन्छ त म तपाईँहरूलाई सरसर्ती पहिला बताउन चाहन्छु। पहिलो हामी मत्ती 24 अध्यायमा हामी यी कुरा पाउन सक्छौँ। मत्तीको पुस्तकमा मर्कुसमा चाहिँ हामी 13 अध्यायमा हामी पाउन सक्छौँ। लेख्नुहोस् है, मत्तीमा 24, मर्कुसमा 13, लुकामा 17 र 21 अध्यायमा चाहिँ हामी यी सबै चिन्हहरूलाई चाहिँ हामी देख्न सक्छौँ। यिनीहरू सबै कुरा चाहिँ एउटै है येशु ख्रिस्टको आगमनको विषयमा सबै कुराहरू लेखिएको चिन्हहरू हुन्। आमेन। बुझ्दै हुनुहुन्छ? अब उहाँलाई कसरी चिन्ने त, हाउ टु आइडेन्टिफाई, यसै कारणले गर्दा उहाँले चिन्ह दिनुभएको छ है। अब ती चिन्हहरूलाई अब हामी हेरौँ ल, ढिलो नगरिकन मत्ती 24 तिन पद हाम्रो ब्रदर अनिल पढिदिनुहोस् त। मत्ती 24:3
अनि उहाँ जैतुन डाँडामाथि बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँ कहाँ यसो भन्दै आए, हामीलाई भन्नुहोस् यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?
यहाँ चाहिँ चेलाहरूले चाहिँ 3 प्रश्न चाहिँ सोधेका छन्। यो कुरा हामीले बुझ्न जरुरी छ। कतिवटा? 3। हेर्नुहोस् है, यी कुराहरू कहिले हुनेछन् भन्ने कुरा पहिला सोधेको छ क्या। अब यी कुराहरू भने के हो त, 2 तपाईँहरूले हेर्नुहोस् त, यहाँ एउटा ढुङ्गा माथि अर्को ढुङ्गा छोडिने छैन भनेर चाहिँ यसोले भन्नुभएको छ हो। अब यी ढुङ्गाहरू भनेको छ, अब यो के को ढुङ्गा त भन्ने कुरा चाहिँ 1 हेर्नुभयो भने मन्दिर भनेर चाहिँ येशुले देखाउनु भएको छ हो नि होइन। अनि येशु बाहिर निस्केर मन्दिरबाट जानुभयो भनेपछि मन्दिरको ढुङ्गा चाहिँ एउटा माथि एउटा रहने छैन भन्ने कुरा चाहिँ येशुले भन्नुभएको, जुन कुरा चाहिँ 70 AD चाहिँ के भयो त भन्दाखेरि रोमी साम्राज्यले हो रोमन एम्पायरको उसले चाहिँ कब्जा गर्यो इजरायललाई हो, सबै कुरा ध्वस्त बनाइदियो, त्यो बेलामै चाहिँ यो कुरा चाहिँ पुरा भइसकेको छ। बुझ्दै हुनुहुन्छ? पहिलोको। अब दोस्रो के सोधेको छ नि त भन्दाखेरि तपाईँको आगमन, याद टिप्नुहोस् है, तपाईँको आगमन र संसारको अन्त। अब कुन संसार त भन्दाखेरि दोस्रो संसार, होइन यो दोस्रो संसार को चाहिँ अन्तको चिन्ह के हो भनेर चाहिँ नि यहाँनिर चाहिँ चेलाहरूले सोधेका छन्। र अनि यही कुराहरूको उत्तर चाहिँ यीशुले यहाँ यो अध्यायभरि चाहिँ उहाँले चाहिँ भन्नुभएको छ, बुझ्दै हुनुहुन्छ। अब हामी यीशुको आगमनको चिन्हलाई चाहिँ अब हामी हेर्दैछौँ है त। अब हामी 26 पद हेरौँ त, ब्रदर अमर पढिदिनुहोस् त, मत्ती 24:26। उहाँको आगमनको चिन्ह के हो त, उहाँले भन्नुभएको कुरालाई हामी हेर्नेछौँ। हेर्नुहोस् त, यीशुले यहाँ अलिकति हामीले सोचौँ न, अलिकति सोचौँ न, यीशुले किन चाहिँ उजाड स्थानमा यीशु ख्रीष्ट आउनुभयो भनेर कसैले भन्छ भने तिमीहरूले विश्वास नगर भन्नुभयो होला, होइन र? किन त, किन यीशुले त्यो भन्नुभयो त, किनभने यीशु भिजिबल रूपमा देखिने गरेर आउनुहुन्न क्या। यदि कसैले चाहिँ तिमीहरूलाई उजाड स्थानमा यीशु ख्रीष्ट चाहिँ आउनु देखिने गरेर आउनुभयो है भनेर भन्छ भने त्यो गलत हो, त्यसलाई विश्वासै नगर तिमीहरू। आमेन, बुझ्दै हुनुहुन्छ? हो, भिजिबल रूपमा उहाँ आउनुहुन्न, यसै कारणले गर्दा उहाँले के भन्नुभयो, यदि कसैले कतै भिजिबल्ली उहाँ देखा पर्नु भइसक्यो है भनेर भन्छ भने विश्वास नगर्नु। अनि अर्को कुरा चाहिँ के त भन्दाखेरि के लेखिएको छ, सिक्रेट च्याम्बर्स भनेर लेखिएको छ नि होइन, भित्री कोठाहरूमा छन् भनेर कसैले भन्यो भने पनि त्यहाँ पनि विश्वास नगर्नु के, किन? आज आजकल तपाईँहरूले सुन्नुहुन्छ नि, आजकल के सुन्नुहुन्छ तपाईँहरूले, हेर्नुहोस् त, यहाँ ध्यान दिनुहोस् ल, म जगिङमा दौडिरहेको थिएँ, यीशु ख्रीष्ट पनि मसँग दौडिँदै आउनुभयो भन्ने कुराहरू यस्तो भनेको तपाईँहरूले सुन्नुभएको छ? म चिया खाइरहेको थिएँ, यीशु ख्रीष्ट पनि मसँग चिया खान आउनुभयो, बात मार्नुभयो अरे, सुन्नुभएको छ यस्तो कुराहरू? म प्रार्थना गरिरहेको थिएँ, यीशु ख्रीष्ट टुप्लुक आउनुभयो, यीशु ख्रीष्ट मसँग बोल्नुभयो, हो यस्तो भन्नुभएको कुराहरू सुन्नुभएको छ? हो, कसै मान्छेले कुनै मान्छेले यस्तो कुरा बोल्छ भने बिलिभ नट, हो यस्तो यस्तो हुनेवाला छ भन्नुभएको छ अरे, त्यसो भए भन्नुहोस् न त, कहिले उहाँ कहिले आउनुहुन्छ त भन्ने कुरा सोधोस् न, होइन र? त्यसो हो भने के भन्नुभयो अरे उहाँले, होइन यीशु ख्रीष्टले, हो यस्तो कुरा पनि विश्वास नगर्नु भनेर चाहिँ बाइबलले प्रष्टै भन्दछ, बुझ्दै हुनुहुन्छ? आमेन, यस्तो कुराहरूलाई विश्वास नगर्ने। तर पावलले चाहिँ के भन्नुभएको छ त भन्दा, आई एम द लास्ट वन जसले चाहिँ यीशुलाई देखे भनेर चाहिँ पावलले भन्नुहुन्छ। त्यसो भए त्यो पश्चात अरू कसैले पनि देखेको छैन र देख्दैन पनि, बुझ्दै हुनुहुन्छ? हो, त्यही भएर हामीले यो कुरालाई बिलिभ नगर्ने। अब अर्को हेर्नु त, 27 पद पनि पढिदिनुहोस् त ब्रदर अमर नै, उहाँको आगमनको चिन्ह है, यो माइन्डमा राख्नुहोस् है, उहाँको आगमनको चिन्हलाई हेर्दैछौँ। हेर्नुहोस् यहाँ के लेखेको छ, बिजुली भनेर लेखेको छ होइन यहाँ त। अब अङ्ग्रेजीमा के छ त भन्दाखेरि लाइटनिङ, हेर्नुहोस् है, लाइटनिङ चम्किन्छ अरे। अनि लाइटनिङको चाहिँ यहाँ डिरेक्सन पनि दिशा पनि दिएको छ क्या, यहाँनिर दिशा के दिएको छ त भन्दा पूर्वबाट पश्चिम भनेर दिएको छ। अब म तपाईँहरूलाई प्रश्न सोध्न चाहन्छु कि, जहिले पनि है चट्याङ पर्दाखेरि चाहिँ पूर्वदेखि पश्चिममा लाग्छ हो, हजुर हो कि होइन? होइन, तर यहाँ चाहिँ के भनेको छ त भन्दाखेरि पूर्वदेखि पश्चिमे, भनेपछि चट्याङको कुनै पनि दिशा हुँदैन, पूर्वदेखि पश्चिमै लाग्छ, जता पनि लाग्न सक्छ चट्याङ होइन, जताबाट जता पनि लाग्न सक्दछ। अब है इस्टदेखि वेस्ट, तर यही लाइटनिङ भन्ने शब्दको ग्रिक वर्ड हामीले हेर्छौँ भने चाहिँ एस्ट्रापे भन्ने शब्द छ के, जसको स्ट्रङ चाहिँ के हो त G796 769 छ है। अब यसको अर्थलाई हामीले हेर्छौँ भने चाहिँ ब्राइट साइनिङ हो क्या, ब्राइट साइनिङ तेजिलो हो, प्रकाश हो, अब तेजिलो प्रकाश एकदमै तेजिलो प्रकाश जुन चाहिँ पूर्वबाट पश्चिमै जान्छ त्यो चाहिँ के हो त भन्दाखेरि त्यो एउटै कुरा हुनुपर्छ र हुनसक्छ त्यो भने चाहिँ के हो सन हेमेन बुझ्दै हुनुहुन्छ सन नै चाहिँ के हो त भन्दाखेरि पूर्वबाट पश्चिमसम्म चाहिँ प्रकाश चाहिँ फैलिएर जान्छ पूर्वदेखि पश्चिम अब बाइबलमै हामीले हेर्छौँ भने येशु ख्रिस्टलाई पनि सुन्नुहोस् है येशु ख्रिस्टलाई पनि चाहिँ धार्मिकताको सूर्य भनेर चाहिँ मलाकी चारको दुईमा भनिएको छ टिपेर राख्नुहोस् पढ्नुहोस् है घरमा गएर मलाकी चारको दुई उहाँलाई चाहिँ सूर्यसँग चाहिँ के गरिएको छ त भन्दाखेरि दाँजिएको छ हेमेन अब हामीले बुझ्नुपर्ने कुरा सूर्य स्वाट्ट आएर स्वाट्ट जान्छ जान्छ कि जाँदैन जाँदैन नि होइन सूर्यको चाहिँ के हुन्छ प्रक्रिया हुँदछ बिस्तारै बिहान पख है पाँच 5:30-6 बजेतिर चाहिँ बिस्तारै उदाउँछ होइन उदाउँछ अनि उदाइसकेपछि चाहिँ के हुन्छ जो जो मान्छेहरू चाहिँ उठेका हुन्छन् बिहानै सबैले उठ्ने व्यक्तिहरूले चाहिँ देख्छ त्यो घामलाई होइन त्यसपछि अलिकति अब बिहान है सबैले पछि बिहान है 8-9 बजेतिर अलिक मान्छेहरूले देख्न थाल्दछ अब नुन भने चाहिँ के त 12 बजे घाम त के हुन्छ कसैबाट पनि छुप्न सक्दैन सक्छ सक्दैन अब यो कुरा म किन तपाईँलाई बताइरहेको छु त भन्दाखेरि येशु ख्रिस्टको दोस्रो आगमन पनि झ्यापझुप हुने होइन क्या बिस्तारै प्रोसेस बाई प्रोसेस हुन्छ एमेन त्यसै कारणले गर्दा त उहाँले भन्नुभयो जसरी घाम सूर्य पूर्वदेखि पश्चिमसम्म जाँदछ मानिसको पुत्रको दिन पनि त्यस्तै हुन्छ एमेन बुझ्दै हुनुहुन्छ हो यसै कारणले गर्दाखेरि उहाँको है दिन आगमनको कुरामा पनि बिस्तारै प्रोसेस 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 हुँदछ एमेन अब यो कुरालाई बुझ्नको निम्ति चाहिँ हामीले तिनवटा ग्रिक वर्डलाई हामीले बुझ्नुपर्ने हुँदछ त्यो तिनवटा चाहिँ के हो त भन्दा परोसिया है तपाईँहरूले रेकर्डिङ सुन्न नि सक्नुहुन्छ यस पश्चात अथवा लेख्न भ्यायो भने लेख्नुहोस् अहिले नै परोसिया जसको स्ट्रङ चाहिँ G3952 जसको अर्थ हुन्छ उपस्थिति प्रेजेन्स है त दोस्रो इपिफिनिया जसको स्ट्रङ G2015 र यसको अर्थ हुन्छ ब्राइट साइनिङ ओके अर्को तेस्रो चाहिँ अपोकलप्सिस भन्ने हुँदछ जसको स्ट्रङ चाहिँ G601 है अनि यसको अर्थ चाहिँ के हो त अपोकलप्सिस भनेको चाहिँ पूर्ण तरिकाले रिभिल हुनु प्रकाश हुनु बुझ्दै हुनुहुन्छ ल अब तिनवटा कुरालाई हामीले हेर्नुपर्ने हुँदछ अब आज चाहिँ हामी एउटा शब्द ग्रिक वर्ड ग्रिक शब्द परोसियालाई हामी हेर्नेछौँ है त ल सुन्नुहोस् है त अब परोसिया अघि नै मैले भनिसकेँ परोसियाको मिनिङ चाहिँ के हो त प्रेजेन्स हो के हो प्रेजेन्स प्रेजेन्स भने के हो उपस्थित अथवा उपस्थिति हो बुझ्दै हुनुहुन्छ अब माइन्डमा राखौँ है हामी परोसिया ग्रिक शब्द चाहिँ के हो परोसिया जसको अर्थ चाहिँ के हो प्रेजेन्स नेपालीमा उपस्थित अब उदाहरणको लागि हामी ग्रिक कक्षामा छौँ भने है म्यामले चाहिँ हाजिर लिनुभयो भने चाहिँ नि रोल नम्बर 1 भन्यो भने चाहिँ त्यहाँ चाहिँ उनीहरूले के भन्ने गर्दछ त भन्दाखेरि परोसिया म्याडम परोसिया म्याम भन्ने गर्दछ क्या परोसिया भनेको चाहिँ के हो त म यहीँ छु म हाजिर छु म उपस्थित छु भनेको हो क्या बुझ्दै हुनुहुन्छ बुझ्नुभयो नि यति हामीले बुझ्यौँ अब तर बाइबलमा यो ग्रिक शब्द त्यही नै ग्रिक शब्द हो परोसिया तर बाइबलमा चाहिँ हामीले हेर्छौँ भने चाहिँ नि कमिङ अङ्ग्रेजीमा चाहिँ कमिङ भनेर चाहिँ उल्था गरिएको छ बुझ्दै हुनुहुन्छ त्यही शब्द हो है अर्थ प्रेजेन्स नै उपस्थित नै हो तर अङ्ग्रेजीमा त्यही शब्दलाई चाहिँ कमिङ भनेर उल्था गरिएको छ नेपालीमा चाहिँ आगमन भनेर चाहिँ उल्था गरिएको छ अब तपाईँहरूलाई म सोध्न चाहन्छु उपस्थित होइन प्रेजेन्स अनि आगमन कमिङमा चाहिँ के भिन्नता पाउनुहुन्छ उही हो र उही हो कि भिन्नता छ भिन्न छ प्रेजेन्स भने के हो म यहीँ छु उपस्थित भइसकेँ भन्ने हो भने कमिङ भनेको चाहिँ के हो त आएको छैन आउन लागेछु भन्ने कुरा अर्थ हुन्छ नि होइन हो त्यसो हो भने बाइबलमा चाहिँ सुन्नुहोस् है यो परोसिया ग्रिक शब्द परोसियाको चाहिँ गलत उल्था गरिएको छ, बुझ्दै हुनुहुन्छ। बाइबलमा हामीले हेर्छौँ भने 24 पटक बाइबलैभरि चाहिँ नि यो परोसिया ग्रिक शब्द चाहिँ नि 24 पटक चाहिँ नि हामी पाउँदछौँ। कति पटक पाउँदछौँ हामी? 24 पटक पाउँदछौँ। तर 22 पटक चाहिँ नि गलत उल्था चाहिँ कमिङ, अङ्ग्रेजीमा कमिङ, नेपालीमा चाहिँ आगमन भनेर चाहिँ उल्था गरिएको छ, बुझ्दै हुनुहुन्छ। तर 2 पटक चाहिँ सही तरिकाले नै उपस्थिति भनेर चाहिँ उल्था गरिएको छ। यति बुझ्नुभयो? परोसियाको अर्थ के रहेछ? परोसिया भनेको के हो? प्रेजेन्स। प्रेजेन्स भनेको कमिङ होइन, आउन लागेको होइन, उपस्थित भइसकेको हो, बुझ्दै हुनुहुन्छ यति? ल, अब बाइबलैबाट हामी हेरौँ न, बाइबलैबाट हेरौँ। मत्ती 24:37 पद हाम्रो ब्रदर जोएल पढिदिनुहोस् त। हजुर, 24:37।
तर उहाँका दिनहरू जस्ता थिए त्यस्तै मानिसका पुत्रको आगमन पनि हुनेछ।
यहाँनिर के भनेको छ? आगमन, अङ्ग्रेजीमा हेर्नुभयो भने कमिङ भन्ने शब्द पाउनुहुन्छ है। अब लुका 17:26 पनि तपाईँ नै पढिदिनुहोस् त, त्यहाँ हात राख्नुहोस् है, मत्तीमा हात राख्नुहोस् अनि त्यसपछि लुकामा पल्टाउनुहोस् है। लुका 17:26।
अनि उहाँका दिनहरूमा जस्तो भएको थियो मानिसका पुत्रका दिनहरू।
हो, हेर्नुहोस् त, यहाँनिर जुन मत्तीमा चाहिँ आगमन भन्ने शब्द चलाइएको छ नि, त्यो शब्दमा चाहिँ उहाँको दिनमा, पुत्रको दिनमा भनेर चाहिँ लेखिएको छ क्या, बुझ्दै हुनुहुन्छ। अरू कुनै कुरा पनि फरक छैन, त्यहाँ छ छ। हेर्नुहोस् त, नोआको मत्तीमा चाहिँ के छ? नोआको दिनमा जस्तै येशु ख्रिस्टको आगमनमा पनि त्यस्तै हुनेछ, यानि कि मानिसको पुत्रको आगमनमा त्यस्तै हुनेछ भनी लेखिएको छ हो। अब त्यो आगमनलाई गोलो लाउनुहोस् तपाईँहरूले, र त्यहीँ हात राखेर फेरि लुका 17:26 हेर्नुहोस् त, त्यहाँ के लेखेको छ? जस्तो नोआको दिनमा हुँदछ होइन, भएको थियो, त्यस्तै मानिसको पुत्रको दिनमा भनेर चलाएको छ क्या। भनेपछि यहाँ आगमन शब्द चाहिँ यहाँ गलत तरिकाले उल्था गरिएको छ भने यहाँ चाहिँ करेक्टली इन हिज डेज भनेर लेखिएको छ क्या लुकामा चाहिँ, बुझ्नुभयो मैले भन्नु खोजेको कुरा? हो, अब यहाँनिर इन हिज डेज भन्नुको मतलब यहाँ 2 कुरा छ, एउटा नोआको दिन, अर्को मानिसको पुत्रको दिन हो। अब म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, नोआको दिनमा नोआ उपस्थित हुनुपर्छ कि पर्दैन? नोआ उपस्थित नभइकन नोआको दिन हुन्छ? हजुर, हुन्छ कि हुँदैन होला? हुँदैन नि होइन। त्यस्तै अब डेज अफ अ सन अफ म्यान, मानिसको पुत्रको दिन भनेपछि येशु ख्रिस्टको उपस्थित नभइकन त्यहाँनिर है मानिसको पुत्रको दिन पनि भन्न मिल्दैन र हुँदैन पनि, बुझ्दै हुनुहुन्छ? बुझ्नुभयो यति? फेरि भनौँ, नोआको दिन भनेर भनिसकेपछि त्यहाँ नोआ भएन भने, नोआको उपस्थिति भएन भने चाहिँ नोआको दिन हुनै सक्दैन। त्यस्तै है मानिसको पुत्रको दिन भनेर यहाँनिर बताइएको छ भने मानिसको पुत्र यानि कि येशू ख्रीष्टको उपस्थित नभएसम्म मानिसको पुत्रको दिन भन्न चाहिँ मिल्दैन। अब यति कुरा हामीले बुझिसकेपछि अब मत्ती 24:3 अब हामीले कसरी बुझ्ने त? फेरि हामी पढौँ है त, मत्ती 24:3 ब्रदर अमर पढिदिनुहोस् त। मत्ती 24 अध्याय होइन, लुक्कामा भएको कुरा, त्यसपछि मर्कुसमा भएको कुरा, अब कसरी बुझ्ने त यो चिन्हहरूलाई? अब हामी फेरि हेर्नेछौँ, पढिदिनुहोस् त 3 पद। हो, एकछिन, आगमन नपढ्ने। अब त्यहाँ गलत छ, हामीले हेरिसक्यौँ, आगमन भन्ने शब्द चाहिँ गलत उल्था गरिएको छ, त्यो शब्दको अर्थ चाहिँ उपस्थित हो भन्ने कुरा, उपस्थिति हो भनेर हामीले बुझिसकेपछि अब उपस्थिति राखेर पढ्नुहोस् त। अब
अनि उहाँ जैतुन डाँडामा बस्नुहुन्छ, चेलाहरू एकान्तमा उहाँका यसो भन्दै आए, हामीलाई भन्नुहोस् कुराहरू कहिले हुन्छ, तपाईँको उपस्थिति र संसारको अन्तको चिन्ह के
हुन्छ? बुझ्दै हुनुहुन्छ? अब तपाईँको उपस्थितिको चिन्ह चाहिँ के हुनेछ भनेर चाहिँ वास्तवमा चेलाहरूले सोधेको हो क्या। यो तपाईँको आगमन होइन, तपाईँ आउन लाग्नु हुँदाखेरि के चिन्ह हुन्छ भनेर सोधेको होइन। तर के चिन्ह सोधेको रहेछ त भन्दाखेरि, तपाईँको उपस्थित हुँदाखेरि, तपाईँको उपस्थिति हुँदाखेरि, इनभिजिबल्ली तपाईँको उपस्थिति हुँदाखेरि चिन्हहरू चाहिँ के हुनेछ भनेर चाहिँ चेलाहरूले सोधेका हुन्। अब त्यसो हो भने येशूको उपस्थित, येशूको उपस्थिति हुँदाखेरिको चिन्ह चाहिँ के हो त? हो, अब यी चिन्हहरू चाहिँ यहाँ मत्तीको पुस्तकमा दिएको छ, जुन कुरा अब हामी हेर्नेछौँ। बुझ्दै हुनुहुन्छ? बुझ्नुभयो? अब आउनुभन्दा अगाडिको चिन्ह होइन, तर उहाँ आइसक्नु भएपछि उहाँको उपस्थित हुँदै गर्दाखेरिको चाहिँ चिन्ह चाहिँ हो। यति मनमा अब राखिसकेपछि अब बल्ल अब हामी चिन्हहरूतर्फ जानेछ। अब के हो त चिन्हहरू पढिदिनुहोस् त ब्रदर ज्वेल, मत्ती 24:4। अब छिटो छिटो गरिकन हामी चिन्हहरूलाई हेर्नेछौँ है त। भन्नुभयो 6-7। ओके, धन्यवाद। अब यहाँ के लेखेको छ त हेर्नुहोस् त, किन हजुर पढिदिनुहोस् न त 7 पनि। हो, अब तपाईँहरूले एउटा एउटा शब्दलाई त्यहाँ ध्यान दिनुहोस् है। यहाँ के लेखेको छ त भन्दाखेरि, तिमीहरूले, 6 पदमा हेर्नुहोस् त, तिमीहरूले लडाइँहरू र लडाइँहरूका हो हल्लाहरू सुन्नेछौ। हो, यो लडाइँको हो हल्ला, लडाइँ चाहिँ नि उहाँ आउन लाग्नु भएको कारणले गर्दा भइराखेको होइन, तर उहाँको उपस्थित भएको कारणले गर्दा चाहिँ लडाएका हो हल्लाहरू चाहिँ सुन्नेछौ भनेर उहाँले भन्नुभएको। एमेन। अब हेर्नुहोस् त, जब चाहिँ 1914 जब चाहिँ प्रस्थान गरे नि होइन, 1914 AD त्यहाँ चाहिँ के भयो त भन्दाखेरि, सबैभन्दा पहिलो फर्स्ट वर्ल्ड वार चाहिँ भयो क्या। हो, थाहा छ नि होइन, पहिलो वर्ल्ड वार भयो। त्यसपछि हामीले फेरि केही समय बाद हामीले हेर्छौँ भने 1939 फेरि दोस्रो वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वार भयो। हेर्नुहोस् है, त्योभन्दा अगाडि वर्ल्ड वार पुरै वर्ल्ड वार भएको यस्तो घटना छँदै छैन होइन। 1914 मात्र सुरु भएको हो यो। र त्यस पश्चात हामीले हेर्छौँ भने रसियन सिभिल वार होइन, त्यसपछि स्पेनिस सिभिल वार, अरब इजरायली वार्स, कोरियन वार, भियतनाम वार, त्यस पश्चात हेर्नुहोस् त वारको त्यहाँ लिस्टै छ पुरै, यति धेरै वारै वार। त्यही भएर त बाइबलले यहाँ के लेखेको छ त, तिमीहरूले लडाइँहरू र लडाइँहरूको हो हल्लाहरू सुन्नेछौ। अब अहिले हालसाले रसिया र युक्रेनको वार हो, अस्ति भर्खरै इजरायल र हमासको वार हेर्नुहोस् त, किन हामी सुन्दैछौँ त यी सबै कुराहरू भने नि, किनभने उहाँको उपस्थिति भइसकेको कारणले गर्दाखेरि चाहिँ यी सबै हल्लाहरू चाहिँ आएका हुन्। बुझ्दै हुनुहुन्छ? अब छिट्टै होइन, वर्ल्ड वार 3 नजिकै हामी छौँ होइन। बाइबलमा घटनाहरूमा हामी धेरै कुराहरूलाई हामी सुन्दछौँ, र बाइबलमा पनि होइन यस्तो लडाइँ पर्नेछ, इजरायललाई सबैले तस नस गर्नेछ भनेर भनेको कुरा हामीले इजरायल भन्ने पाठमा नै हामीले हेरिसकेका छौँ होइन र। अब अहिले त यहाँसम्म भइसक्यो कि मान्छेहरूले चाहिँ बायो वेपन है, बायो वार भइराखेको छ क्या। अब यो बायो भने चाहिँ के हो त, जैविक, जस्तै कोरोना बायो वेपन हो, यो बायो युद्ध होइन। हो, यस्तै यस्तै युद्धहरू हुँदैछ अहिले, झन् एडभान्स भइराखेको छ। ड्रोनहरू चलाएर हो, मान्छे जानै पर्दैन, ड्रोन सरर चलायो होइन, त्यहाँनिर पठायो, त्यसपछि चाहिँ के गर्छ उसले, ड्याङ डुङ जहाँ जहाँ तोकेको हुन्छ त्यही त्यही ठाउँमा ड्याङ ड्याङ मिसाइल खसालिदिन्छ होइन। यस्तो यस्तो वारहरू हुँदैछ। अब मानव है मानव जातिको अथवा मानिसहरूको धेरै क्षति वारमा त हुन्छ नि त। त्यस्तो हुँदाखेरि अहिले के हुँदैछ भने अब पुरै अहिले त रोबोट्सहरूलाई चाहिँ नि लडाइँको लागि चाहिँ तयार गरिँदैछ, लडाइँ गर्नको निम्ति। हेर्नुहोस् त, अनि अब हामीले हेर्छौँ भने संसारमा हेर्छौँ भने धेरै रसिया, चाइना, इन्डिया होइन, पाकिस्तान यिनीहरूसँग धेरै वेपन्सहरू के भन्छ न्युक्लियर वेपन्सहरू छ क्या, जसले चाहिँ के हुन्छ यदि पुरै खसाल्यो भने चाहिँ संसार कयौँ पटक चाहिँ तहस नहस हुन सक्दछ। हो यी सबै कुराहरू चाहिँ के हो त भन्दाखेरि उहाँको उपस्थितिको चिन्ह हो। उहाँ आउन लाग्नु भएको कारणले गर्दाखेरि भएको होइन, तर उहाँको उहाँ उपस्थित भइसक्नु भएको कारणले गर्दाखेरि चाहिँ यी चिन्हहरू देखा परेका हुन्। अब अर्को 24:7 हाम्रो ब्रदर अनिल पढिदिनुहोस् त, मत्ती 24:7 हामीले अघि हेरिसकेका छौँ तर पनि ब्रदर अनिल हुनु न जस्तो छ ठिकै छ। यहाँ के लेखेको छ भने जातिहरूको विरुद्ध चाहिँ जाति खडा हुनेछ हो, जुन कुरा हामीले हेरे देखेकै छौँ इन्डियामा कति एउटा जाति अर्को जातिमा पुरै चाहिँ लडाइँ परेर चाहिँ कति लडाइँ परेको छ, अनि अरू अरू ठाउँमा पनि हामीले त्यो कुराहरूलाई देखेका नै छौँ। अब त्यति मात्र होइन, अर्को के लेखेको छ त भन्दा राज्य एउटा राज्य अर्को राज्यको विरुद्धमा, यो कुरा पनि हामीले देखेको नै छौँ हो। त्यसपछि अर्को के हुन्छ भनेको छ, फ्यामाइन्स हुन्छ भनेको छ। फ्यामाइन भनेको के हो त, अनिकाल पढ्नु। अब हेर्नुहोस् त, अफ्रिकामा तपाईँहरूले हेर्नुहुन्छ भने अफ्रिकामा यति धेरै अनिकाल परेको छ कि मान्छेहरूको अवस्था यस्तो छ। हेर्नुहोस् त, तपाईँहरूले देख्नुभयो नि, मैले एउटा भिडियोमा देखेको थिएँ डकुमेन्ट्रीमा, उनीहरू खानको लागि केही नभएको कारणले गर्दा चाहिँ माटोलाई चालेर माटोलाई त्यही अलिअलि पानी है पानीले चाहिँ डल्लो बनाएर अनि सुकाएर माटो कुडुङ कुडुङ बिस्कुट जस्तो खाने, त्यस्तो अवस्था छ। हेर्नुहोस् त, हो अनिकालहरू हुनेछन्। किन त भन्दाखेरि उहाँको आगमन हुन लागेको कारणले गर्दा होइन, उहाँ उपस्थित हुनुभएको कारणले गर्दाखेरि चाहिँ यी चिन्हहरू चाहिँ देखा परेका हुन्। बुझ्दै हुनुहुन्छ? ल, अब अर्को भनेको चाहिँ के हुन्छ भनेको छ, त्यहाँ अनिकालपछि महामारी भनेको छ नि होइन, महामारी जस्तै कोरोना आयो है, के इन्फ्लुएन्जाहरू आयो, ए किन आइरहेको छ त भन्दाखेरि उहाँको उपस्थितिको कारणले गर्दाखेरि हो। अब हालसाले के समाचार बाहिरी आउँदैछ भने चाइनामा चाहिँ हिउँहरू सबै कहिले नपग्लेको हिउँहरू पग्लेको कारणले गर्दा विभिन्न थरीको भाइरसहरू चाहिँ होइन, विभिन्न थरीको भाइरसहरू चाहिँ निस्केको छ अरे, जसको चाहिँ कुनै पनि रोग के भन्छ, किनभने त्यो औषधि पनि छैन र त्यो कुन भाइरस हो भनेर पत्ता लागेकै छैन क्या, अननोन भाइरसहरू चाहिँ यसरी निस्किराखेको छ। आगामी दिनहरूमा धेरै यस्ता कुराहरू महामारीका कुराहरू हुनेछन्, बाइबलमा प्रष्टै लेखेको छ। हेर्नुहोस् त, उहाँको अगाडि चाहिँ महामारीहरू जानेछ भनेर लेखेको छ, उहाँको अगाडि हो। हेर्नुहोस् त, त्यही भएको कारणले गर्दाखेरि पेस्टिलेन्सेस जुन हबकुक 3:5 तपाईँहरले टिप्न सक्नुहुन्छ, हबकुक 3:3 हेर्नुभयो भने चाहिँ त्यहाँनिर यीशु ख्रीष्टको है उपस्थितिको बारेमा लेखिएको छ। त्यस पश्चात चाहिँ हबकुक 3:5 कुरा लेखिएको छ है, महामारी। अब हेर्नुहोस् अर्को के भनेको छ, भूकम्प किन गइरहेछ, ठुल्ठुलो भूकम्प भन्दाखेरि उहाँको उपस्थिति भएको कारणले गर्दाखेरि हो। नेपालमा पनि गयो, अब हालसालै गइ नै राखेको छ, अन्य अन्य देशहरूमा पनि कति भूकम्प गइराखेको छ होइन, धेरै क्षति भइराखेको छ। हेर्नुहोस् है, इन्डियाको कुरा घटना होइन, अब जापानमा धेरै गइराखेको छ है, इन्डोनेसिया कति गइरहेको छ, यो कुरा हामीलाई फिलिपिन्स होइन हामीलाई थाहा नै छ। अब अर्को चिन्ह के हो त, आउनुहोस् हामी लुक्का 21:25-26 पनि हेर्नेछौँ, जुन हाम्रो श्रेष्ठ रोमीलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। लुका 21:25-26
चिन्हहरू हुँदैछ र पृथ्वीमाथि जाति जातिमा घबराहटको साथ संकष्ट र बज्रिरहेको समुद्र र उठिरहेको छाल पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र प्रतीक्षाले गर्दा मानिसहरूको ज्यानमा ज्यान रहने छैन, किनकि आकाशका शक्तिहरू अल्लाइने छन्।
हेर्नुहोस् त के लेखेको छ, गर्जिरहेको समुद्र होइन, उर्लिरहेको छाल, यी सबै कुराहरूले चाहिँ के गर्नेछ अरे, मान्छेहरूको एकदमै घबराहटको साथ भनेको छ, एकदमै घबराहट हुनेछ भनेर लेखिएको छ। अनि यसै कारणले गर्दा हामीले हेर्छौँ भने धेरै ठाउँमा ठुलो ठुलो है टाइफोन्सहरू, प्रलय के भन्छ त्यसलाई, पुरै सुनामी चाहिँ गइराखेको छ। हो यी सबै पनि के हो त भन्दाखेरि उहाँको उपस्थितिको चिन्ह हो। अब अर्को जुन मत्ती 24:15 हामी पाउँदछौँ एन्टिक्राइस्टको चिन्ह, होइन, एन्टिक्राइस्ट हामीले जुन कुरा हेऱ्यौँ है, पवित्र स्थानमा चाहिँ घृणित कुरा खडा भएको देख्दछौँ भनेर लेखिएको छ नि, होइन, बुझ्नेले पढोस्, माफ गर्नु होला, पढ्नेले बुझोस् भनेर लेखिएको छ। हो यो पनि सबै कुरा के हो, उहाँको उपस्थितिको नै चिन्ह हो, जुन कुरा हामीले एन्टिक्राइस्ट पार्टमा हेरिसकेका छौँ। अब छ छ छ चिन्ह भनेको लिटरल होइन, सिम्बोलिक हो, जुन चाहिँ के हो त भन्दाखेरि विकारियस फिलिडी भन्ने एउटा पदवी है, जुन चाहिँ पोपको टाइटल विकारियस फिलिडी हो, यो चाहिँ एन्टिक्राइस्ट सिस्टमको मेन पद हो, जसको अर्थलाई नम्बरलाई हामीले जोड्छौँ भने चाहिँ छ छ छ आउँछ भन्ने कुरालाई हामीले हेरिसकेका छौँ। र अब अर्को चिन्ह पनि हामी हेर्नेछौँ, जुन मत्ती 24:23-24 चाहिँ ब्रदर अमरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। मत्ती 24:23-24 तपाईँको बाइबल रेडी राख्नुहोस् है, अनि टक्क भनेपछि ठ्याक्कै पढिदिइहाल्नुहोस्। हेर्नुहोस् त यहाँ के गर्नेछ, चिन्ह चमत्कारहरू देखाउनेछ अरे। हो हामीले पढ्यौँ नि यो पाठ पनि हामीले हेरिसकेका छौँ है, टङ्स, प्रोफेसी, मिराकल्स, भिजन भन्ने हामीले चारवटा कुरालाई हामीले हेरेका थियौँ एउटा पाठमा। हो हामीले किन हेऱ्यौँ, यही कारणले गर्दाखेरि हेर्नुहोस् त, पहिलो शताब्दीमा चाहिँ जब प्रेरितहरू थिए त्यहाँनिर चिन्ह चमत्कारका कुराहरू भएका थिए, हो, येशु ख्रिस्टले पनि गर्नुभयो, तर त्यस पश्चात चाहिँ पुरै ठप्प भएको छ क्या हिस्ट्रीमा हामीले हेर्छौँ भने। एक त्यसपछि के भएको छ त भन्दा, एकैचोटि 1800 आउँदै गर्दाखेरि, एडीतिर आइपुग्दै गर्दाखेरि चाहिँ नि बल्ल यी सबै चिन्ह चमत्कारहरू देखिन थालेका छन् क्या त्यहाँनिर चाहिँ, बुझ्दै हुनुहुन्छ, त्यहाँ देखिन थालेको छ। अब देखिन पनि कस्तो त भन्दा, येशुले जस्तो गर्नुभएको थियो त्यस्तो होइन, येशुले त सबैजनालाई निको पार्नुभएको थियो, र अब अहिलेको चिन्ह चमत्कार गर्दाखेरि त्यस्तो हुँदैन। हो यी कुराहरू पनि हामीले बुझ्न जरुरी छ, किन त यी कुराहरू किन भइरहेछ त भन्दाखेरि, हो, शैतानले चाहिँ डिसिभ गर्नको लागि भइरहेको छ, बुझ्दै हुनुहुन्छ। यी सबै कुरा पनि के हो, उहाँको उपस्थितिको चिन्ह नै हो। अब अर्को कुरा, एकदमै पाप बढेर जाँदछ भनेर लेखेको छ, इक्विटी सेल अबाउन्ड, हो, इनइक्विटी। अब यो कस्तो पापहरू हो त भन्दाखेरि हेर्नुहोस् त, डिस्को बार होइन, क्लबमा जाने, त्यसपछि है केटी केटी होइन, स्त्री स्त्री, पुरुष पुरुष बीच विवाह, अनि त्यसपछि अनि पुरुषले चाहिँ स्त्रीको कपडा लगाउने। हेर्नुहोस् त बाइबलमा त प्रष्टै लेखेको छ नि, होइन, तिमीहरूले नलगाउनु भनेर। यस्तो कुराहरू हेर्नु त, साडी लगाएर हिँड्नु भएको देख्नु भएको छ अहिले तपाईँहरूले, केटा मान्छे नै हो तर साडी लगाउनु मन पराउने, त्यस्तो पनि हुँदछ। यस्तो कुराहरू सबै, यो पापहरू किन बढ्दैछ त भन्दाखेरि, यो पनि उहाँको उपस्थितिको चिन्ह नै हो, अझै बढेर जानेछ। हो ड्रग्स, स्मोकिङ, यस्तो होइन, यी सबै कुराहरू चाहिँ उहाँको उपस्थितिको चिन्ह हो। अब अर्को, मत्ती 24:14 हाम्रो ब्रदर जोएल पढिदिनुहोस् त। हजुर 14 पद।
अनि यो राज्यको सुसमाचार चाहिँ सबै जातिहरूको लागि साक्षी हुनलाई सारा संसारमा प्रचारिने छ अनि त्यसपछि अन्त आउनेछ।
विटनेस भन्ने कुरा गरिएको छ है, गवाही हुने साक्षी हुने कुरा गरिएको छ, तर सबैलाई कन्भर्ट गर्ने सबैलाई परिवर्तन गर्ने भनेर चाहिँ यहाँ लेखिएको छैन हो। अब बाइबल सोसाइटीले नै के घोषणा गरिसकेको छ भने सारा संसारमा सबै ल्याङ्ग्वेजमा देशमा हरेक देशको भाषामा चाहिँ बाइबल छापिसकेको छ, बुझ्दै हुनुहुन्छ। त्यस भए विटनेस साक्षी है गवाही भइसकेको छ भने चाहिँ यी कुरा पनि के हो त भन्दाखेरि उहाँको उपस्थितिको चिन्ह नै हो। आमेन, बुझ्दै हुनुहुन्छ। र अर्को पद हेर्नुहोस् त अब 24:29 हाम्रो त जोइल नै पढिदिनुहोस् त।
ती दिनहरूको सङ्कष्टपछि तुरुन्तै सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिने छैन, ताराहरू आकाशबाट पस्ने छन् र आकाशका शक्तिहरू हल्लाइने छन्।
हेर्नुहोस् त यहाँ के लेखेको छ, सूर्य चाहिँ के हुनेछ, सूर्य के हुनेछ, अँध्यारो। यो कुरा पनि मे 19 है, मे 19, 1780 चाहिँ नि यो कुरा पुरा भएको छ, जहाँ चाहिँ के भयो त भन्दा पुरै है दिउँसो नै सब ढाकेर अमेरिकामा है देखा पऱ्यो, पुरै ढाक्यो सबै। अनि त्यसपछि के भयो त भन्दाखेरि सबैजनालाई अब अफिसमा हुन्छ नि त दिउँसो त मान्छेहरू, अफिस सबै बिदा, स्कुल सबै छुट्टी होइन, मान्छे मेनबत्ती बालेर लाइट्स बालेर बस्नु परेको अवस्था थियो। अनि त्यति मात्र नभएर अब सबै बर्ड्सहरू पनि के आफआफ्नो घरमा फर्केको होइन, त्यसपछि कुखुराहरू सबै चाहिँ अब रात पऱ्यो नि त, अब सबजना चाहिँ आफआफ्नो उसमा चाहिँ फर्केको क्या दिउँसै हो। यो घटना चाहिँ अमेरिकाले चाहिँ है मे 19, 1780 चाहिँ के गरेको छ त भन्दाखेरि रिपोर्ट गरेर राखेको छ। र तपाईँहरूले युट्युबतिर होइन उसतिर गुगलमा खोज्नुभयो भने यो कुरा पाउनुहुन्छ, यो कुरा भएको हो भन्ने कुरा चाहिँ तपाईँहरूले पाउनुहुन्छ। र अब मुन पनि भनेको छ नि होइन, चन्द्रमाले आफ्नो के दिने छैन, उज्यालो दिने छैन हो। यो चाहिँ ठ्याक्कै त्यसको भोलिपल्ट मे 20, 1780 चाहिँ भयो, त्यसको ठ्याक भोलिपल्ट, बुझ्दै हुनुहुन्छ। यो कुरा पनि रेकर्ड भइसकेको छ। र हामी यो किन भयो त भन्दाखेरि यो पनि उहाँको उपस्थितिको चिन्ह हो, उहाँ आउन लाग्नु भएको कारणले गर्दाखेरि होइन, बुझ्दै हुनुहुन्छ। अब अर्को सुटिङ स्टार्सहरू खस्छ भनेर भनेको छ होइन, स्टार्स भनेको छ। अब स्टार हेऱ्यो भने त नि पुरै ठुल यत्रो हुन्छ कि पृथ्वीभन्दा पनि ठुल्ठुलो स्टार हुन्छ क्या, स्टारै भयो भने त। अब त्यो स्टार खस्यो भने पृथ्वीमा लायो भने त पृथ्वी ध्वस्तै हुन्छ नि होइन र, तर परमेश्वरले त्यस्तो गर्नुहुन्न हो। त्यसो हो भने यो कुन स्टारको कुरा गरेर त भन्दाखेरि ठुल्ठुलो स्टार खस्छ भन्न खोजेको होइन, सुटिङ स्टार, उल्का भन्ने कुरा सुन्नुभयो होला, मेटोर के उल्का हो, त्यस्तोहरू चाहिँ खस्छ भनेको, जुन कुरा चाहिँ धेरै ठाउँमा चाहिँ खसेको घटनाहरू छ होइन, खसेर चाहिँ खाल्टो बनाएको होइन, खाल्टो भएको यस्तो कुराहरू पनि छ। यो चाहिँ सुटिङ स्टार मेटोर्सहरू चाहिँ हो, यो पनि के को चिन्ह हो त भन्दाखेरि उहाँकै उपस्थितिको चिन्ह हो। अब मत्ती 24:21 सिस्टर रोमी पढिदिनुहोस् त। यस्तो सङ्कष्ट हुनेछ अरे होइन, अनि सङ्कष्टहरूमा चाहिँ हामी छौँ क्या अहिले। अब यसो हेर्छौँ भने आजभन्दा 200, 300 वर्ष अगाडि हेर्छौँ भने हामीले जे कुरा सहिरहेछौँ भोगिरहेछौँ त्यो कुरा उहाँहरूले भोग्नुभयो होला छैन नि होइन, यस्तो कुराहरू भइरहेछ क्या, एकदमै नयाँ नयाँ अझै धेरै धेरै सङ्कष्टहरूमा चाहिँ हामी जाँदैछौँ कि। अब किन त किन यो हामी जकरिया 1:15 हामीले हेर्छौँ भने चाहिँ त्यहाँ प्रष्टै लेखेको छ, एकचोटि पढिदिनुहोस् त हाम्रो ब्रदर जोएल पढिदिनुहोस् त। जकरिया 1:15, जो योएल 2:2 पनि त्यही कुरा लेखिएको छ, तर हामी जकरिया माफ गर्नु होला, सपन्या 1:15, जकरिया होइन सपन्या है, 1:15 पद हजुर हो, 1:15
त्यो दिन क्रोधको दिन, संकष्ट र आपद विपदको दिन, विनाश र उजाडको दिन, अन्धकार र उदासीको दिन, बादलहरू र घोर अन्धकारको दिन,
बादल र घोर अन्धकारको दिन। अब बादलले चाहिँ के कुरालाई जनाउँछ त भन्दाखेरि ट्रबल्सलाई जनाउँदछ बाइबलमा, बुझ्दै हुनुहुन्छ? बादल र घोर अन्धकारको दिन, अगाडि अगाडि हेऱ्यो भने एकदमै हो डार्कनेस अन्धकारको दिन, ग्लोमिनेस भनेर लेखिएको छ। यही कुरा योएल 2:2 नि पाउनुहुन्छ। त्यसै कारणले गर्दा यीशु ख्रिस्ट आउनु हुँदाखेरि चाहिँ उहाँ बादलमा आउनुहुन्छ भनेको छ नि, होइन र? हो कि होइन हजुर? हो, बादलमा आउनुहुन्छ भनेपछि त के हो त भन्दाखेरि उहाँ आउँदै आउनु हुँदाखेरि उहाँको उपस्थित सँगसँगै चाहिँ के हुन्छ त, उपस्थित सँगसँगै के हुने रहेछ? हो, ट्रबल्सहरू हुन्छ भन्न खोजेको। एमेन, बुझ्नुभयो? त्यही भएर त उहाँलाई हेर बादलमा उहाँ आउनुहुन्छ भनेर लेखेको छ नि त। हो, यो भन्न खोजेको के, सिधै बादलमा सट्ट बसेर उडेर आउनुहुन्छ भन्नु खोजेको होइन, त्यो सिम्बोलिक हो, र बादलमा आउनुहुन्छ भन्नुको मतलब चाहिँ यसरी ए ट्रबल्स विथ ट्रबल्स के। एमेन, बुझ्नुभयो? अब अर्को चिन्ह हेरौँ है त हामी ढिला नगरिकन। हाम्रो ब्रदर अनिल हुनुहुन्छ, हुनुहुन्छ भने लुका 21:29-31 पद पढिदिनुहोस् त। लुका 21:29-31 यो चाहिँ अर्को चिन्ह है।
लुका 21:29-31 नेभाराको रुख र सबै रुखहरू हेर, जब तिमीहरूले पालुवा हालेका हुन्छन् तब तिमीहरूले ग्रीष्म ऋतु अब नजिकै रहेछ भने देखेर आफैले थाहा पाउँछौ। यही प्रकारले तिमीहरूले पनि जब यी कुराहरू भइरहेका देख्नेछौ तब परमेश्वरको राज्य नजिकै छ भने जान।
हेर्नुहोस् त यहाँनिर के लेखिएको छ त, हामीले यो इजरायल भन्ने है टपिकमा हामीले पढिसकेका छौँ, होइन र? यहाँनिर चाहिँ के कुरा छ भने नि, प्याराबल्स उहाँले भन्नुभएको छ हो। प्याराबल्स चाहिँ के को त, के को? फिग ट्रीको, होइन र? फिग ट्रीको हो। जब चाहिँ उहाँले आउनुहुँदाखेरि उहाँले त्यो फिग ट्रीलाई चाहिँ के गर्नुभएको थियो, कर्स गर्नुभएको थियो, होइन, श्राप दिनुभएको थियो। अनि त्यही फिग ट्रीको विषयमा फेरि उहाँले के भन्नुहुन्छ, जब पालुवा पलाएको तिमीहरूले देख्छौ तब के हुनेछ, उहाँ चाहिँ उहाँको राज्य चाहिँ एकदमै नजिकै छ भन्ने कुरा चाहिँ जान भनेर लेखिएको छ। फिग ट्रीले के कुरा जनाउँछ त, हामीले हेरिसकेका छौँ, फिग ट्रीले इजरायल राष्ट्रलाई जनाउँदछ, जुन चाहिँ के भयो त भन्दाखेरि हामीले हेरिसकेका छौँ 1948 चाहिँ उसले इन्डिपेन्डेन्स पायो हो भन्ने कुरा चाहिँ हामीले हेरिसकेका छौँ। अब त्यो मात्र होइन, यहाँ अर्को के पनि लेखेको छ भने नि, फिग ट्रीको मात्र होइन, अदर्स ट्रिज पनि भनेको छ हो त्यहाँ, हो कि होइन? फिग ट्रिज एन्ड अल द ट्रिज भनेको छ हो नि, हो, अरू रुखहरू पनि भनेको छ। अब फिग ट्री भनेको इजरायली हो भने अरू रुख कुन हो त, इजरायल राष्ट्र हो भने अरू रुख कुन के होला, अरू कन्ट्रिजहरू हो क्या, अरू राष्ट्रहरू। त्यसो हो भने अरू राष्ट्र पनि चाहिँ के हुनुपर्ने रहेछ त, अरू राष्ट्रले पनि इन्डिपेन्डेन्स स्वतन्त्र उनीहरूको पनि पाल्ला पलाउनु पर्ने रहेछ क्या, बुझ्दै हुनुहुन्छ? हो, अब हेर्नुहोस् त, जब 1948 पश्चात इजरायलले जब राष्ट्रले इन्डिपेन्डेन्स पाए, त्यस पश्चात हेर्नुहुन्छ भने विभिन्न, यहाँ हेर्नुहोस् त तपाईँले, कतिवटा देशहरू चाहिँ नि बन्देजमा थिए नि, होइन, अर्काको अरूले चाहिँ शासन गरिराखेका थिए नि, म्याक्सिमम 40-50 देशहरूले चाहिँ इन्डिपेन्डेन्स पाएको छ क्या। एमेन, हो त्यही भएर अरू रुख पनि भन्नुभएको छ नि त, हो पालुवा पलाएको देख्छौ तब चाहिँ उहाँ नजिकै हुनुहुन्छ। हो यी सबै कुरा पनि के हो त भन्दा उहाँको उपस्थितिको चिन्ह हो, बुझ्दै हुनुहुन्छ? एमेन, बुझ्दै हुनुहुन्छ नि? हो ल, अब अर्को दानियल 12:4 पढिदिनुहोस् त हाम्रो ब्रदर अमर, अर्को चिन्हलाई हामी हेर्नेछौँ। दानियल 12:4
तर तिमीले चाहिँ हे दानियल, अन्तको समय सम्मका निम्ति बसेरहरू बन्द गर र यस पुस्तकमाथि मोहर छाप लगाओ, धेरैजना यताउता दौड्ने छ अनि ज्ञानको
के हुनेछ, धेरैजना यताउता दगुर्ने छन् भनेको छ होइन। अब यता यता टु एन्ड फ्रो भने चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ सबै चाहिँ ट्रान्सपोर्टेसन के यातायातको कुरा गरिएको हो क्या, यता र उता जानेछन्। अब हेर्नुहोस् त, पहिले के थियो त भन्दाखेरि घोडा खच्चड उँटहरू बाहेक चाहिँ केही पनि थिएन नि होइन यताउता जाने। त्यसपछि धेरै लामो दुरी तयार गर्नको निम्ति गाह्रो थियो। तर अहिले हामीले हेर्छौँ भने चाहिँ के आयो त भन्दाखेरि, सबै कुरा हेर्नुहोस् त, साइकल हुँदै साइकलको होइन, साइकल आयो, त्यसपछि साइकल हुँदै हुँदै बाइक गाडी हुँदै 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 हेर्नुहोस् त अहिलेसम्म आइपुग्दै गर्दा कार यति धेरै स्पिड छ कि अहिले त बुलेट ट्रेन भन्ने होइन, बुलेट ट्रेन त 600-700 किलोमिटर पर आवर कुद्छ। हेर्नुहोस् त यस्तो स्पिडका कुराहरू आइसकेको छ। हो किन, किनभने अन्त्यको अन्त्यको दिन यानि कि उहाँको उपस्थितिमा यी कुराहरू हुन्छ भनेर चाहिँ बाइबलले नै भनेको छ। यसै कारणले गर्दा हेर्नुहोस् त, आज हामी यही दिनमा छौँ नि, छैनौँ र हामीले देखेका छैनौँ र यी कुराहरू हाम्रै आँखा अगाडि यी कुराहरू भइराखेका छन्। अर्को कुरा, अब हेर्नुहोस् त, राइट ब्रदर्सले बनाउँदाखेरि 2-3 जना चढ्ने प्लेन बनाएको हो त्यस्तो, अहिले सयौँ मान्छे चाहिँ नि प्यारोप्लेनमा चढेर चाहिँ अहिले यहाँ अहिले एकैछिनपछि इन्डिया, अहिले एकैछिनपछि पाकिस्तान, श्रीलङ्का, एकैछिनमा होइन 4 घन्टापछि त दुबई कतार पुग्छ नि होइन, त्यहाँबाट फेरि अर्को प्लेन चढेर आयो भने फेरि अरू 4 घन्टामा त फेरि नेपालै आइपुग्छ। हेर्नुहोस् त यति यति स्पिड भइसक्यो के, यति स्पिड है। अनि अब यति मात्र नभएर पहिला सबै कुरा पेट्रोलका कुराहरू थियो भने अहिले के आयो, अब सबै इलेक्ट्रिक गाडी बन्दैछ, इलेक्ट्रिक कुराहरू बन्दैछ। अब अझै टोयोटो कम्पनीले के बनाउँदैछ भने, ए 10 मिनटमा चार्ज हुने ब्याट्री र एकचोटि चार्ज गरेको ब्याट्रीले 1000 किलोमिटरसम्म चाहिँ नि कुदाउन मिल्ने चाहिँ इलेक्ट्रिक कार बनाउन खोज्दैछ। हेर्नुहोस् त यो समयमा हामी छौँ। ए किन भइराखेको छ यी सबै कुराहरू भन्दाखेरि, उहाँको उपस्थितिको कारणले गर्दाखेरि भएको हो। एमेन, बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ नि होइन? ल अब, अनि नलेज स्याल बी इन्क्रिज भनेको छ नि होइन, बुद्धि पनि बढ्नेछ भनेको छ होइन, बुद्धि बढ्नेछ। अब हेर्नुहोस् त, तपाईँहरूले त्यो रोबोट देख्नुभयो, पहिलाको रोबोट कस्तो हुन्थ्यो भन्दाखेरि नि, खिङ्रिङ परेको यसो हेर्दाखेरि रोबोटै हो भन्ने थाहा हुन्थ्यो नि होइन, हो कि होइन भन्नुहोस् त? तर अहिले हेर्नुहोस् त यो रोबोट, हेर्नुहोस् त त्यो रोबोट जस्तो लाग्छ, त्यो मान्छे नै जस्तो लाग्छ नि होइन। हो यस्तो भइसक्यो क्या, अब टेक्नोलोजी यति मान्छेको दिमाग बढेको छ कि अब त मान्छे नै जस्तो बनाउन थालिसक्यो, तर त्यो रोबोट हो क्या, मान्छेले बनाएको रोबोट हो। हेर्नुहोस् त दिमाग है वृद्धि हुनेछ। अब हेर्नुहोस् त त्यहाँ अर्को पिक्चर हेर्नुभयो भने, त्यहाँ कम्प्युटर पहिला कत्रो हुन्थ्यो, हेर्नुभयो भने फोन, मैले हेर्दै थिएँ फोन है, पहिलोचोटि बनेको फोन त यत्रो ठुलो क्या, यत्रो कतिजनाले समात्नु भयो नि फोन के, अहिले फोन कत्रो हुन्छ हेर्नुहोस् त, इद्रु हुन्छ नि फोन होइन। अब पहिला पहिलाको टिभीहरू कत्रो कत्रो हुन्थ्यो, अहिले त यसरी हेर्दा उतापट्टि नि देखिन्छ क्या, यो टिभी भयो भने यताबाट उता पनि देखिन्छ, तर खोलेपछि चाहिँ फेरि टिभी। हेर्नुहोस् त यस्तो भइसक्यो क्या अहिले त, सिसा जस्तो टिभी होइन, आमने सामने देखिने, यस्तो हुँदा 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 ल्यापटप फोन यति धेरै भइसक्यो, यस्तो टेक्नोलोजी आएको छ कि यी सबै कुराहरू चाहिँ के हो त भन्दाखेरि, उहाँको उपस्थितिको कारणले गर्दाखेरि भएका कुराहरू हुन्। बुझ्दै हुनुहुन्छ? यो भिडियो नचल्ने भएर एकदमै खतरा थियो यहाँ है। ल अनि अर्को भनेको चाहिँ, अब धेरै कुराहरूमा हेर्नुहोस् त, पहिला फलहरू काट्नु पऱ्यो भने, टिप्नु पऱ्यो भने मान्छे यदि धेरै लगाउनु पर्ने, अहिले हेऱ्यो भने एकर्स अफ एकर्स रोपनी रोपनी बिगा बिगा भयो भने पनि के गरिदिन्छ सिधै ए यस्तो डोजर्सहरू उसले चाहिँ सट्टै एकैछिनमा काम गरिदिन्छ क्या, काट्ने पनि मेसिनले, रोप्ने पनि मेसिनले, टिप्ने पनि मेसिनले, सबै मेसिनले। हेर्नुहोस् त हजार हजारजना मान्छेले गर्ने काम चाहिँ एउटै मेसिनले गरिरहन्छ, यो किन हुँदैछ त भन्दाखेरि उहाँको उपस्थितिको कारणले गर्दा मान्छेको दिमाग चाहिँ के भएको छ, वृद्धि हुँदै गएको छ। र अब यति मात्र नभएर अब गुगलले चाहिँ यस्तो कुरा निकाल्न लागेको रहेछ जसले चाहिँ एउटा चिप चिप आँखामा लेन्स 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 है लेन्स आँखामा हालिसकेपछि केही नचाहिने सबै कुरा देख्ने, को कहाँ छ, कसले के गर्दैछ, कतिखेर के हुन्छ, होइन सबै कुरा यस्तो हुने क्या, अब सब कुरा केही पनि नजाने लेन्सले। यस्तो यस्तो टेक्नोलोजीहरू सम्बन्ध चाहिँ नि अब भइसकेको छ। 4G 5G म सुन्दै थिएँ चाइनामा, होइन यहाँ बसेर कयौँ किलोमिटर पर भए पनि नि त्यो मान्छेको चाहिँ उपचार गर्न मिल्छ अरे क्या, अब यहीँ बसेर क्या। म डक्टर भएँ, सुन्नुहोस् है, म डक्टर, अब मान्छे बिरामी छ ल 50 किलोमिटर टाढा छ भने त्यहीँ बसेर उपचार गर्छ अरे, अब कसरी गर्छ म सोच्न सक्दिनँ, हामी सोच्न सक्दैनौँ। तर चाइनामा त्यस्तो कुराहरू 4G 5G 6G आउँदैछ भन्ने कुरा क्या, अब होइन हुँदैछ भने यस्तोसम्म भइसकेको छ। अब हामी यहाँ 2G 3G 4G हामी चल्दैछौँ, उनीहरू धेरै पर छ, माथि पुगिसकेका छन्, होइन यस्तो धेरै कुराहरू चाहिँ नि आविष्कार हुँदैछ र हुनेवालामा छ, किन किनभने उहाँको उपस्थितिको कारणले गर्दा। बुझ्दै हुनुहुन्छ ल, यति मात्र होइन, आज जापानले चाहिँ अब सिधै एलिभेटर बनाउँछ अरे अनि यहाँबाट सिधै स्पेसमा जान मिल्छ अरे, अब डोरी जस्तो सिधा बनाउँछ अरे, कसरी बनाउँछ रिसर्च गरिरहेछ, होइन यस्तो यस्तो कुराहरू बढिराखेको छ दिमाग। बुझ्दै हुनुहुन्छ ल, अब एउटा अर्को पद पढौँ त हामी, पहिलो कोरिन्थी 4:5 हामी सिस्टर रोमी पढिदिनुहोस् त। पहिलो कोरिन्थी 4:5 हजुर।
त्यसकारण प्रभु नआउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर, उहाँले अन्धकारमा भेटेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ र हृदयका विचारहरू प्रकट गरिदिनुहुनेछ, अनि तब हरेकले परमेश्वरबाट प्रशंसा पाउनेछ।
हेर्नुहोस् त यहाँ के लेखेको छ त, कुराको न्याय नगर, उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकालिदिनु हुनेछ। हो, अन्धकारमा लुकेको कुराहरू उज्यालोमा, हो यही भइरहेको छ अहिले। कसैले ड्रग खाँदैछ भने अब सिधै मिडियामा आउँछ ड्रग खाँदैछ भनेर। हेर्नुहोस् त, पहिला पहिला चोर्यो केही गर्यो केही थाहा हुँदैन थियो, अहिले त जे सुकै गरोस् न ट्याक्कै न्युजमा आइहाल्छ, झडा गऱ्यो बुढाबुढी भने पनि न्युजमा आउँछ के। अहिले त यस्तो समय छ क्या, किन किन होला, हो सब लुकेका कुराहरू चाहिँ प्रकाशमा हुनेछ, आइराखेको छ आइराखेको छ। पहिले अस्ति भर्खर आउँदै थियो नेपालमा कतिजना घुस खायो भनेर, हेर्नुहोस् त घुस खायो ल घुस खायो भनेर पुरै मिडियामा आइसक्यो क्या अब, किन यी सबै कुराहरू चाहिँ नि अब रिभिल हुने समय हुँदैछ र आउँदैछ क्या, रिभिल हुँदैछ पनि, किन किनभने उहाँको उपस्थितिको कारणले गर्दाखेरि हो। आमेन। बुझ्दै हुनुहुन्छ, मिडियाहरूदेखि लिएर सब कुराहरू यति किन चनाखो हुँदैछ, किन धेरै कुराहरू रिभिल हुँदैछ त भन्दाखेरि यी सबै कुरा उहाँको उपस्थितिको कारणले गर्दाखेरि नै हो। आमेन। बुझ्दै हुनुहुन्छ, जहाँ सुकै जहाँ जुन कुनामा गए नि अब सिसिटिभी क्यामेराले छोड्दैन, सिसिटिभी क्यामेराले क्याच गरिहाल्छ, पक्रिहाल्छ, देखाइहाल्छ। हो, यी कुराहरू चाहिँ किन हुँदैछ, उहाँको उपस्थितिको कारणले गर्दाखेरि हो। आमेन। हामी थियो सबै कुराहरू चाहिँ के हो त भन्दाखेरि उहाँको उपस्थितिको चिन्हहरू हुन्, उहाँ आउन लाग्नुभएको कारणले गर्दा होइन तर उहाँको उपस्थित भइसकेको कारणले गर्दा चाहिँ भएका हुन्। अब संक्षिप्तमा अब हेऱ्यौँ है त, अब हामीले के कुरालाई हेऱ्यौँ त आजसम्म भन्दाखेरि, पहिलो पाठमा वाइ इज जिजस सेकेन्ड कमिङ, किन हुन्छ उहाँको दोस्रो आगमन भन्ने कुरा हामीले हेऱ्यौँ, र दोस्रो भागमा जेनरल एक्सपेक्टेसन हेऱ्यौँ हो, साधारण अपेक्षा मान्छेले राख्ने, र त्यसमा पनि हामीले चारवटा कुराहरूलाई हेरेका थियौँ। त्यो चाहिँ उहाँ कसरी आउनुभयो, हाउ यु केम, भनिदिनुहोस् त, उहाँ कसरी आउनुभयो शरीरमा, हाउ यु डाइड, शरीरमा ऱ्यान्सम सेक्रिफाइस उहाँले दिनुभयो भयो, हाउ हि रेजुरेक्टेड स्पिरिचुअल नेचरमा, अनि हाउ हि इज नाउ डिभाइन नेचर, हाउ डज जिजस कम भिजिबल्ली। एकदमै बुझ्नुपर्ने कुरा है, उहाँ डिभाइन नेचरमा हुनुहुन्छ, नो वान किन सी हिम हो, यसै कारणले गर्दा कसरी आउनुहुन्छ उहाँ, हाउ डज जिजस कम, आज हेरेको हाउ डज जिजस कम कसरी आउनुहुन्छ, इनभिजिबल्ली आउनुहुन्छ, हेमेन, अदृश्य तरिकाले आउनुहुन्छ हो। अदृश्य तरिकाले आउनुभएको कारणले गर्दाखेरि नि हामीलाई आइडेन्टिफाई गर्न साइन चाहिएको हो, के हाउ टु आइडेन्टिफाई जिजस, आज हामीले हेऱ्यौँ नि होइन, कसरी उहाँलाई चिन्ने त भन्दाखेरि आज यी साइनहरू हामीले हेऱ्यौँ। अब यो साइनहरू हेर्दै गर्दाखेरि हामीले के कुरालाई चाल पायौँ त भन्दाखेरि, उहाँ आउँदै हुनुहुन्छ होइन, हि हेज अलरेडी कम, हेमेन, बुझ्नुभयो, उहाँ आउँदै हुनुहुन्छ होइन, उहाँको उपस्थिति भइसक्यो। अनि अर्को कुरा के हेऱ्यौँ हामीले, उहाँको उपस्थिति पनि कसरी हुन्छ त भन्दाखेरि सूर्य जस्तै हुन्छ भनेको छ नि होइन, हो, सूर्य कसरी बिस्तारै उदाएर बिस्तारै गएको जस्तै, प्रोसेस बाई प्रोसेस उहाँको उपस्थिति चाहिँ त्यसरी हुँदछ। यसै कारणले गर्दाखेरि प्रोसेस बाई प्रोसेस हुन्छ, यो कुरा हामीले राख्नु पऱ्यो। अब यहाँ अलरेडी कम, उहाँ आउनु भइसक्यो भने अब कहिले आउनुभयो त, कहिले आउनुभयो त्यो थाहा पाउनु पऱ्यो नि त हामीले होइन, इनभिजिबल्ली उहाँ आइसक्नु भएपछि कसरी थाहा पाउने त होइन, थाहा पाउनु त पऱ्यो, ए थाहा पाउने के अरे, कहिले आउनुभयो त हो, यो चाहिँ अब हामी अर्को हप्ता हेर्नेछौँ। त्यही भएर डेट अफ इज सेकेन्ड कमिङ, उहाँ कहिले आउनुभयो भन्ने अब डेटलाई चाहिँ, मितिलाई चाहिँ हामी अर्को हप्तामा हामी हेर्नेछौँ। आमेन, बुझ्नुभयो, ल, धेरै धेरै धन्यवाद, आजको लागि हामी यहीँ अन्त गर्नेछौँ। तपाईँले एकदमै धैर्य गरेर सुन्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आजको वचनलाई हामी यहीँ नै राख्नेछौँ।